इस महीने में यूजुअली खाना कम होना चाहिए था, बट खाने की तादाद बढ़ गई है। लोगों को वेट लॉस की तरफ जाना चाहिए था, यानी पर्पस नहीं था, लेकिन उनका वेट गेन होता है। और बफेज और जितना रेस्टोरेंट्स में रश रमज़ान में होता है, मैं समझता हूँ किसी और महीने में नहीं होता। प्री बुकिंग चल रही होती हैं 4 4 5 5 दिन की। लास्ट ईयर मैंने वाइफ को एक किया हुआ था प्रॉमिस कि आपको मैं एक दफ़ा बुफे कराऊंगा इस जगह पे, एक बड़ा अच्छा है, वहाँ पे चाइनीज़ मिलता है लाइट सा। तो यार मुझे आखिरी रोज़े पे उनका, अगर आपका 30वां रोज़ा हुआ, आपको
अच्छा,
बुकिंग सिर्फ तब मिलेगी। अगर 29 रोज़ा है तो आपको बुकिंग नहीं मिलेगी। तो यानी ये हालात है। तो क्या ख्याल है आपका, क्या हम क्या क्या यूज़ एंड अब्यूज़ कर रहे हैं अपने खाने के साथ, और हमने जो सुन्नत तरीका छोड़ दिया
बस हम फूड जंकीज बन चुके हैं। ये एक
है।
महीना अल्लाह ने रखा था कि हमें ट्रेन करे कि हम खुराक से दूर रहें, खाने से ज़्यादा खिलाने पे जोर दें, जो नहीं खा सकते उनको खिलाएं। मेरे एक जानने वाले हैं, वो तकरीबन 600 बंदों को अफ्तारी कराते हैं ना, तो वो कहते हैं कि जैसे ही अफ्तार होता है तो मैं एक खजूर ले लेता हूँ, थोड़ा सा पानी पी लेता हूँ, और फिर मैं सारा जोर लगाता हूँ कि उनकी अफ्तारी चले। खा वो रहे होते हैं, सुकून मुझे मिल रहा होता है, और फिर मैं वापस जाता हूँ और थोड़ी सी अपनी जो मेरी एक डाइट की हल्की फुल्की सी ग़िज़ा होती है वो मैं खाता हूँ। इसी तरह फिर सहरी में मैं इत्तेदाल के साथ खाता हूँ, पूरा दिन मेरा रोज़ा बेहतरीन तरीके से गुजरता है। वो एक डॉक्टर हैं, अमेरिकन हैं, डॉक्टर प्रदीप, कार्डियोलॉजिस्ट हैं। वो ये कहते हैं कि मैं अपने पेशेंट्स को ज़्यादा रोज़े इसलिए रखवाता हूँ, पानी वाले रोज़ों के ज़रिए वो ट्रीट कर रहे हैं अपने पेशेंट्स को, कि एक उनके जहन से ये चीज़ निकल जाए कि वो खाने के बगैर ज़िंदा नहीं रह सकते। इंसान कम खुराक के साथ भी ज़्यादा मुशक्क़त कर सकता है। दूसरा, फास्टिंग जिन्होंने की होती है उनको समझ लग जाती है कि उनकी भूख बड़े ज़बरदस्त तरीके से कंट्रोल हो रही होती है। वही बंदा जो रमज़ान से पहले दो दो तीन तीन घंटे बाद कुछ खा रहा था, अब ऐसा क्या हुआ है
हाँ
कि पूरा दिन वो
एग्जैक्टली
खाए पिए बगैर गुजार रहा है?
बिल्कुल।
यकीन,
मतलब मैं तो सोच भी नहीं सकता कि मैं दोपहर का खाना स्किप करूं। नॉर्मल डेज़ में जब मैं सुबह 7 बजे अगर ब्रेकफास्ट करता हूँ, रोज़ दोपहर को अगर मैं स्किप कर दूँ ना, तो वो सर में दर्द भी शुरू हो जाता है और बड़ा डिफ़िकल्ट हो जाता है
ऐसे
लंच।
माइंडसेट बना होता है। हमने एक ना
हाँ,
हमने लिखी बात होती है कि यार खाना तो लाजमी खाना ही
खाना
खाना
ही
है,
खाना
चाहे जो
है
मर्जी हो
नदरेश।
जाए। एंड स्किपिंग फूड, या
हाँ
जिस दिन लंच स्किप हो जाए, बंदा कहता है यार मेरा लंच
अच्छा,
स्किप
आपको
क्यों
पता
कर रहे हो।
खासकर जिमर्स के लिए बड़ा मुश्किल होता है। मुझे अपना पास याद आता है कि मैं, अल्लाह माफ़ करे, पहले रोज़े नहीं रखता था। उसकी सबसे बड़ी वजह ये थी कि यार तुम भूख कैसे बर्दाश्त करोगे, क्योंकि वो कहते हैं ना कि जितना आप पंप करते हैं, जितना आप वेट उठाते हैं, तो उस हिसाब से आपकी बॉडी खुराक मांग रही होती है।
बिल्कुल।
तो एवरी नाउ एंड देन, हर दो दो तीन तीन घंटे के बाद ना, आपने कुछ ना कुछ इनटेक करना होता है।
और उसी
लेकिन
तरह
सुबहान अल्लाह, ये रमज़ान के महीने में ना, वो यानी अल्लाह ताला की तौफीक से ना, ये मैनेज हो जाता है।
बिल्कुल, और उसी में हम खाते भी यानी इतना ज़्यादा है फजर में सहरी पे, कि जो लोग फजर पे चल के आ रहे होते हैं आप चलना देखें, और मगरब पे जो लोग यानी चल के आ रहे होते हैं, इवन अपना भी ये मुश्किल से इंसान चल रहा होता है, यानी इतना अपने आप को फिल कर लेना। और ये मगरब से पहले है, अभी मगरब के बाद तो एक डिनर होगा, ठीक है। तो इतना अपने आप को फिल कर लेना विद फूड और स्टफिंग कर लेना, ये मैं अच्छे लोगों की बात कर रहा हूँ जो मगरब मस्जिद में नमाज़ पढ़ने जाते हैं। जो नहीं जाते रमज़ान के महीने में, अल अमान वल हफीज।
तो यही, लेकिन यही है ना कि लोग बस इसी चीज़ के एडिक्ट हो गए हैं ना, खाने से ज़्यादा उनको खिलाया जाता है। अगर आप किसी के पास अफ्तारी पे चले जाओ और आप महदूद खाओ, सबसे पहले तो वो माइंड करेगा, वो
बिल्कुल।
बोलेगा कि आपने तो हमारी कदर नहीं की। वो कहते हैं ना, ज़िंदा इंसान को सलाम, कोई पैदा होता है तब भी ये खाता है, पैसे मिठाई वाले को जाते हैं, कोई फोत होता है तब भी ये खाता है, इन्हीं के बहाने तराश रहा होता है खाने के।
सही बात है।
तो ये खानों के बीच में वक्फा, इसी तरह से जो दो के लिए, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस है, जो दो के लिए पके तीन के लिए काफ़ी है, जो तीन के लिए पके चार के लिए काफ़ी है, यानी कि सबका भला हो जाए, कोई भी पेट भर के ना खाए।
बिल्कुल।
तो ये जो भूख रख के खाना है ना, जब तक हम इस चीज़ की तरफ नहीं आएंगे, जब तक हम अपने आप को चैलेंज नहीं करेंगे, हम कभी भी फिट नहीं हो सकते।
इससे बड़ा ख्वाहिश पे कंट्रोल होता है वैसे ये काम, क्योंकि आसान तो नहीं है। आपका
नफ्स के
खाने
साथ
का दिल
जिहाद
कर
है
रहा
जी।
है, तो आपने इसको बड़ा कंट्रोल करना है और बड़ा ही एफर्ट मांगती है चीज़।
जो इंसान खुराक कंट्रोल कर सकता है ना,
हाँ
वो कुछ भी कर सकता
सही कह रहे हैं,
है।
बिल्कुल।
ये
ये
अल्लाह
ना आप कह रहे, इमाम इब्ने कईम अल जौज़ी रहमहुल्लाह ने कहा है कि
अकबर,
इंसान के तीन
सुभान अल्लाह
टेम्पटेशन
भाई।
सबसे स्ट्रॉन्गेस्ट होती हैं, एक डिज़ायर टू ईट, डिज़ायर टू स्लीप एंड डिज़ायर टू हैव रिलेशनशिप, यानी टेम्पटेशन की जो होती है। कहते हैं कि इन सब में से स्ट्रॉन्ग डिज़ायर टू ईट है।
अच्छा।
जो शख्स अपने पोर्शन कंट्रोल कर लेता है ना, खाने में स्टॉप कैसे, बस इसके बाद लुकमा नहीं लूँगा, कहते हैं वो डिज़ायर टू स्लीप और डिज़ायर टू हैव रिलेशनशिप वो भी सप्रेस कर लेता है।
बेशक
मगर जो ये
बेशक,
नहीं कर पाता ना, उसे फिर अल्लाह माफ़ करे ज़िना भी होगा और वो सोएगा भी ज़्यादा।
अल्लाह ताला ने रोका भी फिर इसी पे, इसी के थ्रू है इंसान को, रोज़ा रखा भूख से रिलेटेड ही, ताकि
हाँ
इंसान कंट्रोल करके
हाँ अच्छा, डॉक्टर्स
गुनाह
भी
को
ये
ख़त्म
कहते हैं
करे।
कि अगर लोगों को पता चल जाए ना कि कम खाने में कितना फ़ायदा है,
और फिर वो कम खाना शुरू कर देंगे, हॉस्पिटल्स बंद हो जाएं,
बिल्कुल सही,
कोई आएगा ही नहीं।
और एक तो मुझे शख्स बता रहे थे उसी में कि कहते हैं कि पिछले दौर में ना आप सेवेनाज अभी भी चले जाए वहाँ देख लें, शिकार करके लोग खाते हैं, ठीक है, और उस दौर में शिकार करके खाया जाता था कि पता नहीं होता था कि यार अगला शिकार मिलेगा भी या नहीं मिलेगा, ठीक है, तो अभी स्टफिंग कर लो, खा लो, क्या पता अगले 24 घंटे 48 आवर्स तक हमें खाने में कुछ ना मिले पानी के अलावा। तो पीपल यूज़ टू ईट, ठीक है, वो भी जो लोग नॉन मुस्लिम्स और वो सारे थे। हम क्यों खाते हैं जब हमारा पास फ्रिज में खाना पड़ा हुआ है? यानी ये पुराने दौर की बात है, वी शुड ईट अ पोर्शन ऑफ फूड, हमें पता है कि यार हमें 6-8 घंटे बाद खाना मिल जाएगा, अगेन देन वी ओवर ईट। असल में ना फूड पहले मैं समझता हूँ कि एक नेसेसिटी थी, अब भी एक लग्जरी बन गई है, इट्स अ कम्फर्ट, आपको प्लेजर, और आप अपने आप को ना यू फाइंड योर सेल्फ इन कैपेसिटीज में, आपको रिवॉर्ड करो अपने आप को। और आप देखते हैं सुभान अल्लाह, मैं आप भी, आप तो डॉक्टर हम डील करते होंगे कि लोग जो वर्क स्ट्रेस से गुजर रहे होते हैं और काम शाम काम काज किया और डॉक्टर अपना जो स्ट्रेसफुल लाइफ है, कॉर्पोरेट लाइफ है, अब दे वॉन्ट टू ट्रीट देमसेल्व्स एंड दे ईट फूड, अ लॉट ऑफ फूड, और अपने आप को वो रिवॉर्ड कर रहे होते हैं, एक वो बन गया, निज़ाम बन गया।
मेरे पास जो पेशेंट्स आते हैं ना, तो मैं उनको यही कहता हूँ कि इलाज जो है ना वो चार चीज़ें हैं मेन, अपनी खुराक को ठीक करना, वर्जिश, नींद को बेहतर करना और स्ट्रेस मैनेजमेंट। इस सारों का सलूशन जो है ना वो अल्लाह ताला ने दीन इस्लाम के ज़रिए हमें दे दिया। ये जो पांच नमाजें हैं ये क्या है? ये आपको डिसिप्लिन की तरफ लेके जाती हैं, डिसिप्लिन आपको हैबिट्स की तरफ लेके जाता है, हैबिट्स आपको कंसिस्टेंसी की तरफ लेके जाते हैं और कंसिस्टेंसी आपको ग्रोथ की तरफ लेके जाती है। ये जो बेहंगम किस्म की ज़िंदगी है ना, बेतरतीबी कि जिसमें कब सो गए कब जाग गए, सारी रात जागते रहे और फिर लेट उठे और फिर कोई रूटीन नहीं है, तो अगर आप देखें कि जो नमाज का एक टाइम सेट है उसमें मेन मकसद क्या है, इस रोज़े को ले लें, आप रमज़ान के महीने को ले लें, जो है ज़कात, खैरात, इसी तरह से रूह को स्ट्रेंथन करना है, खुराक से दूर रहना है, इबादत स्ट्रांग हो जाती हैं, ये जो है क़ियामुल लैल, यानी कि रात को आप उठना, मतलब ईजी हो जाता है सारा कुछ बाकी दिनों के जो है ना उसके मुकाबले में, आपकी रूटीन भी जरा हल्की हुई हुई होती है, आप चीज़ों को मैनेज कर लेते हैं।
अच्छा, जब पेट भरा हो ना तो गुनाह का दिल भी चाहता है,
बिल्कुल, वो
पेट भरे ही गुनाह होते हैं, खाली पेट गुनाह नहीं होता।
आप ये देख लें कि फैमिली के साथ आउटिंग करना होता है जब, ठीक है, तो बाहर जाके हमारे जिन में क्या चीज़ होती है, वी ऑलवेज हैव फूड ऑन माइंड कि हमने बाहर जाके ज़रूर कुछ खाना। आपके साथ कभी ऐसा हुआ कि आप लोगों ने पहले खाना खा लिया हो
समझ
और फिर आउटिंग का प्रोग्राम बाद में बनाओ?
हाँ,
फिर बड़ा मुश्किल हो जाता है कि एक बाहर, मतलब कहाँ जाना है, क्या करना है, यू नो।
ऐसे मौके पे ना मैं ये कहता हूँ आपको खाने में से अपना खाना निकालना होता है। अगर आपको पता है ना कि लो कार्ब ऑप्शंस क्या क्या हैं आपके पास, स्टेक ऑर्डर कर लिया और उसको भी भूख रख के खा लिया, ठीक है ना, इसी तरह से अगर ड्रिंक पेप्सी वगैरह इस तरह की चीज़ें आप लेते हैं तो उससे अच्छा है कि पानी के साथ रख लिया, यानी कि कैलोरीज को आपने रिस्ट्रिक्ट किया, और फिर अगर खा भी लिया है तो फिर अगले दिन आप फास्टिंग पे चले जाएं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की पूरी लाइफ से हफ्ते में दो रोज़े रखना साबित है, रमज़ान के तो रोज़े एक तरफ, लेकिन ये भी उनकी पूरी लाइफ वो प्रैक्टिस करते रहें, तो उसी को अगर हम साथ लेके चलें तो एक तो ये फूड की एडिक्शन नहीं होगी और दूसरा ये जितनी बीमारियां हैं, इंसुलिन रेजिस्टेंस के ऊपर मैं बात करता हूँ कि ये डायबिटीज़ की वजह है, ब्लड प्रेशर की वजह है, मेटाबॉलिक सिंड्रोम, दिल की बीमारियों की, जो बंदा फ्रीक्वेंटली फास्टिंग करेगा उसकी इंसुलिन लेवल्स नीचे रहेंगे, वो इंसुलिन सेंसिटिव रहेगा, ये तो रिसर्च कह रही है।
सबसे बेहतरीन जो फास्ट है वो भी दाऊद अलैहिस्सलाम की है ना, एक दिन रोज़ा रखना और एक दिन छोड़ना, और आपने फरमाया कि तुम ये नहीं कर सकते हो तो फिर मंडे और थर्सडे से रोज़े रखो, क्योंकि तुम्हारे आमाल अल्लाह के सामने पेश किए जाते हैं, और मैं चाहता हूँ कि मेरे आमाल इस हालत में पेश किए जाएँ कि मैं रोज़े की हालत
में।
अब अगर ये भी नहीं कर सकते हो तो हज़रत अबू हुरैरा ने कहा कि तीन रोज़े लाजमी रखना महीने में, अयाम बईस के, 13, 14, 15 के, यानी सुभानअल्लाह फास्टिंग के इतना, हम तो हमारा तो फास्टिंग का ताल्लुक रमज़ान तो रमज़ान है बस।
सही कह रहे
हैं। डू यू थिंक कि ओवर ईटिंग इज़ अ बिहेवियरल डिसऑर्डर?
बिल्कुल सही बात है, क्योंकि देखिए ना आदत बन जाती है ना, अगर आपको बार बार खाने की एडिक्शन हो गई है आपको, तो एक और इसको ना मैं थोड़ा हार्मोनली भी बता देता हूँ। लेप्टिन एक हार्मोन होता है जो ब्रेन को सिग्नल देता है कि और नहीं खाना। जब हम ओवर ईटिंग करते हैं, फ्रीक्वेंटली खाते हैं, तो लेप्टिन रेजिस्टेंस हो जाती है, ब्रेन को सिग्नल ही नहीं जा रहा होता कि और खाना नहीं खाना, ब्रेन को ऐसी लग रहा होता है कि जैसे कोई क्राइसिस है, कोई इमरजेंसी है, तो इसको और खिलाओ। तो वो अक्सर लोग आपने देखे होंगे कि किस तरह से खा रहे होते हैं, कितनी तेज़ी से खा रहे होते हैं। आप उन अक्सर दोस्त होते हैं, आप उनको कहते हैं अभी तो तुमने दो घंटे पहले इतना खाया था, तुम इतना ज़्यादा कैसे खा सकते हो, क्योंकि वो लेप्टिन रेजिस्टेंस हुई हुई है। लेप्टिन का टेस्ट भी मौजूद है, इनडायरेक्टली उसको इंसुलिन फास्टिंग इंसुलिन लेवल्स चेक करा के देखा जा सकता है, जितने इंसुलिन लेवल हाई आएंगे उतनी लेप्टिन रेजिस्टेंस होगी। और लेप्टिन रेजिस्टेंस को भी क्या चीज़ ठीक करती है? रोज़ा रखना।
अल्लाह
ठीक है ना, ये जाके आप लोग
मुझे ये बताएं कि हम बच्चों के मामले में ना थोड़ा सा फ्लेक्सिबल होते हैं इस एतबार से कि चलो अभी बच्चे हैं, इनकी ग्रोथ की उम्र है, तो ये जितना मर्जी खाएं जब मर्जी खाएं, तो उसमें भी क्या हमें थोड़ा सा होना चाहिए?
डिलेड माइलस्टोन का एक बच्चा आया था, तो ये एग्जांपल मैं अक्सर देता हूँ कि उसकी ना ग्रोथ नहीं हो रही थी, तो मदर जो बड़ी कंसर्न थी उसको थोड़ी थोड़ी बात ज़बरदस्ती कुछ ना कुछ खिलाती थी, वो नहीं खाता था, लेकिन जब मैंने वो पूरा उसकी पूरी डाइट रोज़ाना की देखी तो उसमें वो कुरकरे और इस तरह की चीज़ें ना प्रोसेस फूड वो खा रहा था।
अच्छा।
तो मैंने उनकी मदर को बोला कि आपने पूरा दिन एक चीज़ बना के रख लेनी है, बच्चे को कुछ भी खाने को नहीं देना पूरा दिन। वो मुझे बाद बीच में उनका मैसेज आया कि वो बड़ा मेरे लिए तकलीफ दे है, मेरी ममता जो है मैं देख रही हूँ बच्चा, लेकिन मैंने कहा नहीं खाने देना उसको और कुछ भी। रात हुई है, बच्चे ने जाके वही सारा मील खाया है जो हेल्दी पड़ा हुआ था सामने। ये जो हमने प्रोसेस्ड फूड का ना, जैसे मैं अक्सर कहता हूँ कि प्रोडक्ट से फूड की तरफ जाना है, ये तो इन्होंने बेचने के लिए बनाई हुई है चीज़ें, इनकी एडिक्शन है। ये जो फ्रेंच फ्राइज हम लेते हैं, ये जो बर्गर्स हम खाते हैं, ज़्यादा खाते हैं, फिर हमारा अगला खाने को भी दिल करता है, इसी तरह से फिर आइसक्रीम, कार्ब्स और फैट की कॉम्बिनेशन, और वो भी वो वाला फैट जो कि सिंथेटिक है, जो कि अल्लाह की तरफ से बनाया हुआ नहीं है, हमने खुद बनाया है उसको, जो कि हमारे लिए कभी भी अच्छा नहीं था। तो जैसे ही हम ऑर्गेनिक फूड की तरफ जाएंगे, इस दफ़ा बहुत सारे पेशेंट्स हैं हमारे जिन्होंने 10-10, 12-12 साल बाद डायबिटिक पेशेंट जिन्होंने रोज़े रखे हैं, तो हमने क्या ट्रिक की है उनके साथ, पहले उनको प्रोसेस फूड से हटाया, फिर उनके मील के बीच में गैप लेके आए, पानी वाले रोज़े रखवाएं, अब वो रमज़ान के महीने के रोज़े रखें। तो ये नहीं कि ये इंसान कम खुराक में ज़्यादा मशक्कत कर सकता है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस है कि इंसान ने पेट से बदतरीन किसी बर्तन को नहीं भरा, हालांकि उसकी कमर सीधी रखने को चंद लुक्मे काफ़ी हैं। यहाँ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम यही बात हमें समझाना चाह रहे हैं कि इंसान कम खुराक में ज़्यादा मशक्कत कर सकता है। मैंने इस दफ़ा मैं ना फास्टिंग में वर्कआउट भी कर रहा हूँ, ज़िंदगी में पहली दफ़ा।
अच्छा।
लेकिन लो इंटेंसिटी के साथ मज़ा आ रहा है, कि मतलब ये नहीं कि इतना इम्पॉसिबल है भी नहीं, मैं रिकमेंड नहीं करता, लोग अफ्तारी के बाद ही करें, उससे आपके एनर्जी लेवल ठीक होते हैं। लेकिन इस दफ़ा मैंने फॉर द फर्स्ट टाइम एक ये चीज़ प्रैक्टिस की है कि मैंने फास्टिंग के दौरान वर्कआउट कर रहा हूँ, दूसरा सहरी में ना मैं बहुत कम सहरी के साथ रोज़े रख रहा हूँ।
ओके।
और मैंने ये नोट किया है कि पूरा दिन मेरे एनर्जी लेवल बड़े अच्छे रहते हैं।
अच्छा, स्ट्रेंज वैसे,
वन मील अ डे का कॉन्सेप्ट नहीं है।
और देखिए सुबह बदर रमज़ान में लड़ेगी यार, कितने सारे गज़वे रमज़ान के महीने में हुए, हमें तो इस बात का इल्म नहीं है ना, कितने रमज़ान बस जी कोई पसीना बाहर धूप पे नहीं खड़े होना, हालांकि सहाबा रमज़ान में जिहाद कर रहे हैं।
सुभानअल्लाह।
और यानी आप, मैं एक रिसर्च पढ़ा था जिसमें था कि जो खाने जिनमें ना हाई लेवल्स ऑफ फैट और शुगर होता है ना, दे ओवर पावर योर ब्रेन, जो है ना ब्रेन के जो सुपर चार्ज करते हैं आपके ब्रेन एक्टिविटी को, विच स्टॉप्स द ब्रेन टू गिव यू स्टॉप सिग्नल्स टू ईट, यानी वो इतना सुपर चार्ज करते हैं आपके ब्रेन एक्टिविटी को कि जिसमें वो खाता रहता है, एंड जो हार्मोन आपके अंदर ये कहता है यू आर फुल नाउ, इट स्टॉप्स एंड देन यू ईट अलॉट एंड देन यू आर।
इसमें ना थोड़ा सा मैं वो, यानी एक डाउट है मेरे जहन में आता है कि देखिए बॉडी टाइप में भी मेरे खासे फ़र्क हो सकता है।
हाँ।
एक होते हैं हैवी गेनर्स, उनके लिए ना गेन करना बड़ा मुश्किल
होते हैं।
हाँ, हार्ट गेनर्स जो होते हैं, और उन लोगों के लिए मिसाल के तौर पर वो जितना मर्जी खा लें उनको जो है ना वो इतना लगता भी नहीं है। तो आई थिंक इफ आई टॉक अबाउट माई सेल्फ, मैं अगर खाता भी हूँ ना, मेरे ख्याल से हो सकता है जीन्स ऐसी है, तो वो ना डाइजेस्ट हो जाता है, और फिर वो आपने देखा होगा कि कई ऐसे लड़के होते हैं वो बड़े वो पतले होते हैं लेकिन वो खाने में बड़े तेज़ होते हैं, उनको उस हिसाब से लग नहीं रहा होता।
बिल्कुल।
तो और कई लोग होते हैं हार्ट लूजर्स होते हैं, वो थोड़ा सा भी खाते हैं ना तो वो उनको ऊपर चढ़ जाता है। तो मेरे ख्याल से
क्या सजेशन
इसके ऊपर, बॉडी टाइप, बिल्कुल बॉडी टाइप के ऊपर मेरी वीडियो है, एक्टोमॉर्फ, एंडोमॉर्फ, मेसोमॉर्फ ना, ये डिफरेंट टाइप्स होती हैं। जिस तरह इन्होंने कहा ना कि जो एक्टोमॉर्फ हैं, जो हार्ट गेनर्स हैं, उनके लिए फिर अपनी डाइट में प्रोटीन को अप रखना ताकि वो ल्यूसीन कंटेंट ज़्यादा रखें, मसल बिल्डिंग पाथवे एक्टिवेट हो, मील फ्रीक्वेंसी का उनके लिए बड़ा ज़रूरी है। लेकिन यहाँ हम बात कर रहे हैं, याद रहे, मेजॉरिटी उन लोगों के लिए जिनका वज़न ज़्यादा है, जो बीमार है। ठीक है, आप बिल्कुल, आपने बिल्कुल
ये हार्ट गेनर का
काउंसलिंग सेशन ले रहा है आप,
नहीं
इसको आपने अच्छा, इसको आपने अच्छा सवाल है
यार। एक्चुअली ना, नहीं आपने जब
बाकी बातें बाद में करेंगे,
आपने कहा ना कि एक दिन छोड़ के एक दिन रोजे रखो ब्रो, यानी कई बंदों के लिए पॉसिबल है, उनकी बॉडी जो है ना,
वो आपका सवाल बहुत अच्छा है
यार, मैंने कहा
करके ना
इंजेक्ट उनको, आप एक्सेप्शन बताएं ना,
मैं उसका जवाब
एक्सेप्शन में आपसे यार, पेशेंट्स को पॉडकास्ट में ना बुलाएगा,
एक दिन एक दिन नॉर्मल
हेल्दी पेशेंट्स हैं,
एक दिन नॉर्मल खाएं और फिर अगले दिन फास्टिंग की ब्रैकेट के बाद, जो फास्टिंग विंडो है उसके बाद जब खाएं तो उसी में अपनी टोटल कैलोरीज पूरी कर लें।
आपने कॉन्सेप्ट ना मेरा काफ़ी चेंज किया, मैं तो ये समझता हूँ, लोग भी बल्कि ये समझते हैं, जो बाहर लेबर बैठी होती है, आपने देखा होगा ये अक्सर इसमें, इनमें से लोग रोज़े नहीं रखते, क्योंकि कॉन्सेप्ट यही है कि इतनी गर्मी में روزہ رکھ کے ہم نے مشقت بھی کرنی ہے تو ہم کام کیسے کریں گے؟ سو دے ڈونٹ فاسٹ.
وہ اب دیکھیں نا اسی کے اوپر, یہ دیکھیں یہ ساری باتیں ڈسکس ہو چکی ہے. میں اکثر حضرت واصف رحمۃ اللہ کا نام لیتا ہوں, ان کی آڈیو میں کہتے ہیں کہ رمضان کے مہینے میں ادب آپ لوگوں نے روزے کا کرنا ہے اور آپ نے مزدور کو ریلیف دینا ہے تاکہ وہ روزہ رکھ سکے. آپ اس سے کام پورا لیتے ہیں, ٹھیک ہو گیا, پورے روزے کے ساتھ وہ پورا کام کیسے کر سکتا ہے؟ ٹھیک ہے نا, یہاں پہ جو ایکسرسائز کی بات ہے وہ ہے کہ 20-25-30 منٹس کے اندر اپنا ورک آؤٹ ختم
کرے, وہ بھی ان دی کمفرٹ آف جم انوائرمنٹ.
بالکل, کوئی ہائی انٹینسٹی کا مقصد نہیں ہے, کوئی اپنی وہ جو ہے نا ایکسٹریم تک نہیں جانا, بالکل میانہ روی کے ساتھ درمیانہ ورک آؤٹ. تو وہ جو خیر مزدور, تو میں کہتا ہوں آج کل جو حالات میں دیکھ رہا ہوں مزدور سے بڑا بادشاہ تو کوئی ہے ہی نہیں. اتنی روٹیاں بھی کھاتا ہے, ٹھیک ہو گیا, چین کی نیند بھی سوتا ہے. اکثر لوگ جو میرے پاس آ رہے ہوتے ہیں فائنینشلی تو وہ بالکل فٹ ہوتے ہیں, لیکن مینٹلی وہ اس حد پہ گئے ہوتے ہیں, نیند کے لیے علیحدہ گولی کھا رہے ہوتے ہیں, ہاضمے کے لیے علیحدہ گولی کھا رہے ہوتے ہیں, بلڈ پریشر کے لیے علیحدہ گولی کھا رہے ہوتے ہیں. تو وہ یہی ہے نا کہ ہم نے بیلنس کرنا ہے چیزوں کو اور نیچر کے قریب جانا ہے. یہ جو مزدور کا ہے یہ تو اس کی مجبوری ہے نا کہ یا تو ہم رمضان کے مہینے کا احترام کریں اور اس کو بولیں کہ بھائی رات کو آ کے کام کر لیں, 3-4 گھنٹے تمہارا یہ جو ہے کام کا ٹائم ہے, دیہڑی تمہیں پوری ملے گی, روزہ پورا رکھو.
اچھا میں نے بہت سارے لوگوں کو دیکھا وہ کرتے ہی ہیں جو کمپنیز میں جاب کرتے ہیں نا, ان کو سال میں ایک مہینہ چھٹی ملتی ہے, تو ماشاء اللہ وہ رمضان کے مہینے کی چھٹی لیتے ہیں تاکہ ان کے لیے نا کوئی ہیسل نہ رہے اور وہ آرام سے انجوائے بھی کر سکیں اور عبادت بھی کر سکیں. تو یہ بہت بڑا, یہ
میں سمجھتا ہوں کہ اس میں جو ہے نا ہمارا زیادہ جو مسئلہ ہے نا ہمارے دسترخوان کے ساتھ ہے. اٹس ٹو ڈو ود آر دسترخوان, جس طرح سے وہ سجے ہوئے ہوتے ہیں کھانے کے ساتھ. ایون ایک روایت آتی ہے اگر جس میں کلام ہے کیا ہے لیکن مجھے ثابت ہے یا صحابی کال ہے, جس میں فرمایا کہ اسٹمک از دا سورس آف النس اینڈ ڈائٹ از دا سورس آف کیور.
بالکل صحیح بات,
ٹھیک ہے, یعنی پیٹ کو جتنا انسان بھرے گا. ہمارے برو دسترخوان پہ روزانہ میٹ پڑا ہوتا ہے, روزانہ لحم. اور عمر بن خطاب نے تو اپنے دور میں خلافت میں 2 دن کنزیکٹو لحم کھانے سے منع فرمایا, اور عمر بن خطاب کی صحیح روایت میں آ رہا حدیث ہے اکفا ایاکم واللحم, بی ویئر آف لحم, فإن له ضرارۃ کضرارۃ الخمر, کہ اس میں وہ ایڈکشن ہے جو الکوہل میں ایڈکشن ہے. اوتھینٹک, یہ حسن غیری حدیث ہے کہ لحم سے نا یعنی بچ کے رہو, اپنے آپ کو تھوڑا کنٹرول کرنا, کیونکہ اس میں ایسے دراوا ہے جو الکوہل میں پائی جاتی ہے. سو اگین بات یہ کہ ہمارے یہاں ہم سمجھتے ہیں کہ سنس میں نے پروٹین ڈائٹ لینی ہے, میں نے اپنے آپ کو وہ برولر مرغی سے بچانا ہے یا باقی چیزوں سے. ویسے مسلم سیمی ویجیٹیرین ہوتا ہے ایک طرح سے, میں سمجھتا ہوں زیادہ
ویجیٹیبلز
کو روک کے رکھا ہوں. دیکھیں اٹس آل اباؤٹ یو نو کنٹرولنگ یور ڈیزائرز. جیسے ابھی کھانے کی ہم نے بات کی ہے نا, آپ امیجن کریں کہ جو فوڈ انڈسٹری ہے اٹس یو نو بلین ڈالر انڈسٹری. اب ہوتا کیا ہے کہ جسٹ فار دا سیک آف یور ٹنگ, یعنی آپ کے جو آپ کے ٹیسٹ برڈز ہیں نا, آپ کو کھانا اچھا لگنا چاہیے اور وہ آپ کی جو پوزیشن ہے, آپ اگر اس کا اگر آپ سائز دیکھیں نا, صرف اتنا ہی سائز ہے نا برو, کھانا یہاں پہ آپ ٹیسٹ کرتے ہیں اچھا جی بڑا اچھا ہے, اینڈ دیٹ تھنگ از گون, کہاں پہ گئی ہے پھر آپ کو نہ ٹیسٹ کا پتہ ہے نہ کچھ پتہ ہے. یعنی اس حصے کے لیے بلین ڈالر انڈسٹری یعنی ایگزسٹ کرتی ہے, ایڈورٹس آتے ہیں, مارکیٹنگ ہوتی ہے. اسی لیے برو اس کو زیادہ سے زیادہ نا ڈیزائریبل بنایا جاتا ہے کہ یار یہ ٹیسٹ کرو, یہ نئی سوس آئی ہے, دس از دا نیو برگر وغیرہ وغیرہ. تو اب وہی بات آتی ہے نا کہ اگر ہم
برو آپ نے ایکسپیریمنٹ کیا کبھی کہ منہ میں چیو کر کے اندر نہ لے کے جائیں پھینک دیں,
اکثر خواتین میں بہت زیادہ ہوتی ہے کہ وہ کھا لیتی ہیں پھر وہ وامٹنگ انڈیوس کرتی ہیں اور وہ سارا بولیمیا نروزا, بولیمیا اینوریکسیا. تو بالکل اسی طرح خوراک سے جو ہے مطلب یہ نہیں کہ ان کو اتنا خوف آتا ہے اپنے اس ویٹ کو مینٹین کرنے کے لیے. یہ جتنی بھی یہ ماڈلز ہیں ان میں یہ چیز بہت کامن ہوتی ہے نا, یہ جتنی بھی یہ سیلیبریٹیز ہیں زیادہ تر ان میں یہ چیز کامن ہوتی ہے. مجھے ایک واقعہ یاد آ گیا, ایک اللہ والے تھے وہ بہت کم کھاتے تھے, تو وہ آخری عمر تھی ان کی, تو لوگ ان کے پاس چلے گئے اور ان سے پوچھا کہ آپ نے پوری زندگی میں کتنا کوئی کھایا ہوگا, اندازہ کوئی بتا دیں. تو انہوں نے جب بتایا کہ میں نے اتنا کھایا تو سب حیران ہو گئے کہ آپ نے اتنا تھوڑا کھایا, تو جواب دیا کہ میں نے یہ بھی زیادہ کھایا, مجھے ڈر تھا کہ قیامت والے دن میرا کھانا رسول اللہ صلی اللہ علیہ وسلم کے کھانے سے کم نہ نکلا. تو یہ ان کی ایک نسبت تھی, ایک مطلب یعنی کہ رسول اللہ صلی اللہ علیہ وسلم کی پوری لائف سے یہ جو فاقہ ہے, 3-3 دن کا فاقہ ہے. بلکہ وہ ایک اس دن بھی حدیث میں پڑھ رہا تھا کہ وہ ایک شخص آئے رسول اللہ صلی اللہ علیہ وسلم کے پاس, تو انہوں نے کہا کہ کچھ کھانے کو ہے, تو ایک وائف سے میں نے پوچھا نہیں تھا, دوسری سے پھر رسول اللہ صلی اللہ علیہ وسلم نے اعلان کیا کہ آپ میں سے کوئی ہے جو اس کی مہمان نوازی کرے گا. تو پھر وہ ایک شخص آئے, ایک انصار آئے, انہوں نے کہا کہ میں یہ کروں گا. جب گھر گئے تو اپنی وائف سے پوچھا کہ کچھ کھانے کو ہے, تو انہوں نے کہا کہ سوائے بچوں کے کھانے کے کچھ بھی نہیں ہے. تو انہوں نے کہا کہ دسترخوان لگا کے لائٹ آف کر دینا تاکہ وہ لوگ اپنا پیٹ بھر کے کھا لیں. اگلے دن جب وہ رسول اللہ صلی اللہ علیہ وسلم کے پاس گئے تو رسول اللہ صلی اللہ علیہ وسلم نے ان کو یہ بشارت دی کہ اللہ کے ہاں آپ کا یہ عمل بہت مقبول ہوا,
اللہ تعالیٰ مسکرائے
اس عمل پہ. تو یعنی کہ مطلب وہ قبول ہو گئی آپ کی وہ نیکی نا. تو یہ
ہم دیکھیں نا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا جو کھانے کی ہیبٹ تھی نا, ہی یوز ٹو یوز 3 fingers اونلی. یہ 3 fingers سے وہ کھاتے تھے, اس سے زیادہ سے نہیں. ہم تو پورا ہاتھ بھرتے ہیں, اور جو عرب یعنی پورا ہو جائے لحم کو ایسے کر کے اور وہ مندی کو, یعنی 3 انگلیوں کا استعمال کرنا. اور جب میں نے کچھ ٹائم کے لیے اس پہ عمل شروع کیا تو اٹ واز ویری ڈیفیکلٹ, کہ یعنی کھایا نہیں جاتا. آپ کتنا چاول کی بائٹ لیں گے 3 انگلیوں سے, کتنا رائس آئے گا آپ کے اس میں. اینڈ دس ول پروموٹ سلو ایٹنگ. آپ زیادہ چبا رہے ہیں اور آپ کھانا کم کھا رہے ہیں, اور پھر باڈی سگنل دیتی ہے کہ اب تم ہے نا. ایون سلو ایٹنگ ہیلپس ان لو فوڈ کنزمپشن, یہ تو فیکٹ ہے. اور اللہ کے نبی نے فرمایا کہ ایک کافر جو ہے وہ 7 آنتوں میں کھاتا ہے اور مومن 1 آنت میں کھاتا ہے. اور ہم برو پچھلے 25 سال سے 30 سال سے مسلمان ہیں, ہم ابھی تک اس پہ کنٹرول نہیں کر پائے. سو ماما بن اوسال جب مسجد نبوی کے پلر سے بند تھے, روزانہ ان کو 7 بکریوں کا دودھ پلایا جاتا تھا جب وہ کافر تھے. دا ڈے ہی ایکسیپٹڈ اسلام, سبحان اللہ, اللہ میں نے کہا کہ اس کو دودھ پلاؤ, انہیں 1 بکری دودھ پیا. یعنی ہی واز چینجڈ امیڈیٹلی. اینڈ ہم کس طرح کے مسلمان ہیں کہ ہم لوگ
نفس کہ وہ جب رسول اللہ صلی اللہ علیہ وسلم کے ہاتھوں اسلام قبول کیا تو پورا ہی کا پورا بندہ ہی چینج ہو گیا.
ایکچولی میں برو میں سمجھتا ہوں, دیکھیں ہم نا بڑا وی ٹیک ایوری تھنگ فار گرانٹیڈ. اب وہ جو واقعہ ہمیں ملتا ہے کہ ابو بکر رضی اللہ عنہ ان کے پاس آتے ہیں, عمر آتے ہیں, اور عمر کہتے ہیں کہ اور یعنی دروازے پہ دستک دیتے ہیں. تو حالانکہ یہ وہ ٹائم ہوتا ہے کہ جنرلی بندے باہر نہیں نکلتے تھے گھر سے, تو کہتے ہیں کہ واٹ براٹ یو ہے اس ٹائم پہ آئے عمر, از ایوری تھنگ آل رائٹ؟ کہتے ہیں کہ مجھے الجوع بھوک نے جو ہے مجھے گھر سے نکالا.
بلکہ آپ صلی اللہ علیہ وسلم بھی گھر سے باہر نکلے تھے, دونوں صحابہ راستے میں ملے.
دیکھیں نا یہ تینوں جاتے ہیں, ایک دوسرے سے پوچھتے ہیں کہ آپ لوگوں کو کس چیز نے نکالا. کہتے ہیں الجوع. تو رسول اللہ نے بھی کہا کہ مجھے بھی بھوک نے گھر سے نکالا. تو انہوں نے کہا کہ چلے ایک گھر کے پاس چلتے ہیں, ایک صحابی کے پاس, ان کے پاس چلتے ہیں, مے بی ہی از ہیونگ سم فوڈ. اچھا وہاں پہ جب گئے اور پھر وہ ان کا کہ اہلن وسہلن, وہ تھوڑے سے حیران بھی ہوئے کہ 3 ہستیاں میرے گھر میں, سبحان اللہ, اور اس ٹائم پہ سب خیر تو ہے. تو پھر کہا کہ دس از دا ریزن وی کیم ٹو یور ہاؤس. تو وہ جلدی سے جاتے ہیں اور اپنے جو وہ جو بکری ہے شیپ اس کو سلاٹر کرنے لگتے ہیں. تو رسول اللہ ایون ایٹ دیٹ مومنٹ ہی سیز کہ دودھ والی بکری کو ذبح نہ کرنا. یعنی ابھی بھی ہی از کانشیس انف. تو پھر جا کے وہ جب بھون کے لے کے آتے ہیں, سب کچھ کھانا ریڈی ہے. ناؤ امیجن, پٹ یور سیلف ان دیٹ پوزیشن, ہمارے سامنے کھانا آ جائے, ہم تو پہلے سے ہی جو ہے نا اپنے ہاتھ اوپر کہہ کے ہم ریڈی, یار آنے تو دے پھر دیکھ میں کیا کرتا ہوں. رسول اللہ بفور ہی ٹچز دیٹ اپنے صحابہ کو بتاتے ہیں کہ دیکھو ثم لا تسألن یومئذ عن النعیم, اے میرے صحابہ تم سے اس نعمت کے بارے میں پوچھا جائے گا کہ تم گھر سے نکلے, تم بھوک کے ساتھ ہے اور تم اب گھر واپس لوٹ رہے ہو اور تمہارا پیٹ فل ہے. یو ہیو ٹو آنسر اباؤٹ دس. اور ہمارے ہاں جو دسترخوان بچھے ہوتے ہیں, اللہ اکبر برو, ایک ایک چیز. اب دیکھیں ہم کہتے بڑی آسانی سے کہہ دیتے ہیں نا فروٹ چاٹ, ہاؤ مینی فروٹس آر دیئر ان دیٹ چاٹ؟
یس
یار, بلکہ ہمارا تو ایسا ہو ہی نہیں سکتا اگر ہماری زندگیاں ایسی ہوں کہ ہمیں اگلی بھوک کا کھانا نہ ہو. جیسے ابھی آپ کہہ رہے تھے تو ہماری لائف میں تو اور مشن ویژن کچھ بھی نہیں ہوگا.
اچھا ہمارے
تو یہی ہوگا کہ ہم نے اگلا کھانا بس کسی کہیں سے گیدر کرنا ہے.
برو میں جو آپ نے جو واقعہ سنا ہے, یار یہ 3 لوگ تھے کون؟ سبحان اللہ, اللہ کے نبی صلی اللہ علیہ وسلم.
3 مہینے آگ نہیں جلتی تھی
امت کے سب سے بہترین شخص عمر بن خطاب, لوکان نبی محمد علیہ کا نام. یہ لوگ بھوکے جب نکل رہے ہیں تو اور اللہ نے ان کو بھوکا رکھا رکھا ہے, تو برو میں اور آپ ہم کون ہیں یار؟ وائی کانٹ وی کنٹرول فوڈ؟ اور اللہ کے نبی صلی اللہ علیہ وسلم کے سامنے ایک شخص نے نا برپ کیا, تو اس وقت نے سنایا کہ اور برپس بھی زیادہ انڈائجن کب ہوتی ہے جب انسان زیادہ کھاتا ہے, لائک ایسیڈیٹی برننگ. تو ان کا کیپ یور برپس اوے فرام اس. پھر فرمایا قیامت کے دن لوگ لمبے عرصے تک بھوکے رہیں گے جو زیادہ کھاتے ہیں, جو پیٹ بھرے کھاتے ہیں.
آپ کی یہ بات میں نے آپ سے ہی سنی تھی, اور یہ کچھ دن پہلے میں پشاور گیا تو ہمارے پشتون بزرگ ذرا سخت ہوتے ہیں, تو جیسے مجھے دیکھا تو سب کے سامنے کہتے ہیں کہ تمہاری ڈاکٹری کو تمہیں مانتا ہی نہیں, تم تو لوگوں کا کھانا بند کراتے ہو. میں نے کہا میں کھانا بدلتا ہوں, بند نہیں کراتا. اور کہتے ہیں جی میں تو جب تک بھرے پیٹ کے ساتھ نہ کھاؤں مجھے سکون ہی نہیں آتا. تو پھر میں نے آپ کی یہ جو حدیث جو میں نے آپ سے سنی تھی, یہ میں نے آگے ان کو بتائی, تو وہ جو بزرگ تھے انہوں نے فوراً کان پکڑ لی ڈر کے مارے. تو میں نے کہا یہ حالات ہیں ہمارے, اور پھر ایک دم سے میرے پاس آئے, پھر تھوڑا اور پوچھنے لگے نا. تو میں نے کہا جی حقیقت یہی ہے کہ ہم نے خود کو بیمار کیا ہے. ہمارے راستے میں سب سے بڑی رکاوٹ ہم خود ہیں.
صحیح بات.
جب تک ہم خود کو نہیں بدلیں گے نا لوگ آ کے کیا کریں گے.
اسٹریس ایٹنگ اور ایموشنل ایٹنگ کے بارے میں آپ آج کل بہت پریولنٹ ہے, کیا خیال ہے آپ کا؟
دو چیزیں ہیں اس میں. کچھ لوگ اسٹریس میں مطلب یہ ڈپریشن میں کھانا بالکل چھوڑ دیتے ہیں, وہ بھی خطرناک ہے. اور بالکل اس کے اپوزٹ ہے کہ اتنا زیادہ کھاتے ہیں کیونکہ اس کھانے کے ذریعے وہ اپنے آپ کو
ریوارڈ
کر رہے ہوتے ہیں, تو وہ بھی ایک بہت خطرناک بیماری ہے کیونکہ وہ سلوشن نہیں ہے, وہ آپ کو مزید بیماریوں کی طرف لے کے جائے گی. یعنی کہ اگر آپ نے صبح شام کھانے کو ہی ترجیح دے دی ہے, ویٹ بھی پٹ آن ہو جائے گا, ٹرائیگلیسرائڈز بھی بڑھ جائیں گے, ہائپر ٹینسو بھی ہو جائیں گے, اور کتنی ساری بیماریاں آپ کے لیے آنی. اور سب سے زیادہ سائیکولوجیکلی جتنا ہم زیادہ کھاتے ہیں دماغ ہمارا معاوف ہو جاتا ہے, برین فاگ. یعنی کہ اگر ہم نے مینٹل ہیلتھ کو بہتر کرنا ہے تو اوور ایٹنگ کر کے ہم کیسے اپنی مینٹل ہیلتھ کو بہتر کریں.
یہ میں نے ایک حدیث بھی پڑھی تھی, اب یہ صحابی کا کال ہے یا صحابی تک پہنچتے یا مرفوع ہے یا موقوف حدیث میں سے ایک ہے, کہ زیادہ کھانا انسان کو کن ذہن بناتا ہے.
میں نے ایک چیز پریکٹس کی ابھی کچھ عرصہ پہلے ہی, تو لاہور ہم جاتے ہیں وابڈا ٹاؤن میں, تو میں نے کہا کہ میں ذرا کھائے پیے بغیر نا لے کے جاتا ہوں, دیکھتا ہوں کہ میں کتنے گھنٹے تک جا سکتا ہوں. تو مطلب پانی تھا, کھا نہیں رہا تھا میں, کیلریز نہیں لے رہا تھا, واٹر فاسٹنگ تھی. تو میں ٹریول بھی کیا, لاہور پہنچا, پیشنٹس دیکھے, تقریباً کوئی 27 گھنٹے گزر گئے, ٹھیک ہو گیا.
اچھا.
اور اب میں بیٹھا ہوا ہوں اور مجھے ایسے جی وہ غریب قسم کے نا پازیٹیو آئیڈیاز آ رہے ہیں ویڈیوز سے ریلیٹڈ. عطاء الرحمٰن ٹرینر ہیں, وہ سامنے بیٹھے ہیں, مجھے کہتے آپ ہنس کیوں رہے ہیں. میں نے کہا کہ عطا اگر میں تمہیں بتا دوں نا کہ میں کتنا زبردست محسوس کر رہا ہوں, تم پریشان ہو جاؤ گے. لوگ سمجھتے ہیں کہ جیسے کھائے پیے بغیر گزارا ہوتا نہیں, ایک دفعہ پریکٹس کر کے تو دیکھو. انٹرمیٹنٹ فاسٹنگ کے ذریعے جب آپ کے انسولین لیولز نیچے آتے ہیں, کاؤنٹر ہارمونز اوپر جاتے ہیں, ایپینیفرین, نور ایپینیفرین, اسی طرح سے کارٹیسول جب ریلیز ہوتا ہے تو نیوٹرینٹ پارٹنشنگ ہوتی ہے, مطلب پراپر طریقے سے انرجی, اسٹورڈ انرجی یوٹیلائز ہو رہی ہوتی ہے. پہلے 3-4 گھنٹے ٹف ہوتے ہوں گے, 10 گھنٹے, لیکن اس کے بعد جب آپ کی باڈی بالکل اس میں چلی جاتی ہے نا, اس اسٹیٹ میں کہ جہاں پہ وہ فیٹس کو یوٹیلائز کر رہی ہوتی ہے انرجی کے لیے, کیٹونز بلڈ برین بیریئر کراس کر رہے ہوتے ہیں, اسی سے انرجی مل رہی ہوتی ہے, تو ایک بڑا عجیب و غریب قسم کا ایک فیلنگ آ رہی ہوتی ہے. اور میں نے تو یہ فیل کیا. تو اسی طرح سے ایک اور صاحب تھے, وہ آئے بزرگ تھے, ان کو ہم نے بہت محدود غذا پہ ڈالا, فاسٹنگ, انٹرمیٹنٹ فاسٹنگ پہ ڈالا. تو کہتے ہیں کہ میرے محلے دار آ گئے, مجھے کہتے ہیں کہ یہ ڈاکٹر تو تمہیں خراب کر دے گا, تم تو اتنی کم خوراک پہ سروائیو کیسے کرو گے. تو کہتے ہیں میں نے ان کو جواب دیا کہ صحابہ نے پیٹ پہ پتھر باندھ کے جنگیں لڑی ہیں, میں روزمرہ کا کام نہیں کر سکتا گیا. تو کہتے ہیں کہ وہ یقین جانے کہ ان کو میں سمجھا نہیں پا رہا تھا کہ اس کم خوراک چونکہ صحیح ہے, اس سے میں کتنا بہتر محسوس.
یہ موڈ کتنے دیر بعد ایکٹیویٹ ہوتا ہے آپ کہہ رہے ہیں؟ یہ اٹس اے ٹرانسفارمیشن.
اس میں دیکھیں نا, ڈرائی فاسٹنگ کا بتاتے ہیں کہ وہ زیادہ جلدی ہوتا ہے, واٹر فاسٹنگ میں 72 آور سے زیادہ اس میں لگتے ہیں پراپر اس کی ایکٹیویٹی میں. وہ جو انرجی امپروو ہوتی ہے وہ تو 17-18 گھنٹے کے بعد اگر آپ انٹرمیٹنٹ فاسٹنگ کر رہے ہو تو آپ کو اس کے بینیفٹس ملنا شروع ہو جاتے ہیں. اٹافیجی جو ہے نا, جو انٹرمیٹنٹ فاسٹنگ اٹافیجی کے لیے ہوتی ہے, ہماری باڈی کے اندر ایک خود کار نظام ہے جس کے ذریعے باڈی اپنے آپ کو ہیل کرتی ہے. اس کی فل ایکٹیویشن کے لیے 3 ڈیز کا فاسٹ ہوتا ہے, 3 دن کا فاقہ, جو کہ ہمارے دین سے آپ کو مل جائے گا, یہ بھی آپ کو ریفرنس مل جائے گا. لیکن جو انرجی کا جو ایک ہے, جو اسپائک ہے, اس میں آپ کو اگر آپ 1 میل اے ڈے پریکٹس کرنا شروع کر دیں تو آپ دیکھ لیں گے کہ, لیکن بیلنس کا نام ہے, ایسے نہ ہو کہ پھر آپ کرتے جاؤ کرتے جاؤ کرتے جاؤ.
میرے خیال سے کنڈیشننگ کرنی پڑتی ہے آپ کو, ایک دم سے ابرپٹلی آپ چینج نہیں کر سکتے.
یعنی کہ پروسیس فوڈ سے ہٹے, پھر 2 میلز کے بیچ میں گیپ لے کے آئے, پھر وہ گیپ بڑھاتے رہے, پھر 3 میل سے 2 میل پہ آئے, پھر 2 میل سے 1 میل پہ آئے. آہستہ آہستہ آپ نے اپنی باڈی کو, وہ جو اللہ نے ہمیں ہائبرڈ بنایا ہے نا, ہم گلوکوز کو بھی انرجی کے طور پہ استعمال کرتے ہیں, فیٹس کو بھی انرجی کے طور پہ استعمال کرتے ہیں. تو جب ہم کچھ نہیں کھا رہے ہوتے تو اسٹورڈ فیٹ یوٹیلائز ہو رہا ہوتا ہے, اور وہ کہاں کہاں سے ہو رہا ہوتا ہے, فیٹی پینکریاز, فیٹی لیور, جتنے یہ آرگنس کے اوپر جو ایک ڈرٹی فیٹ ہوتا ہے, ایک ٹاکسک فیٹ ہوتا ہے, وہ یوز ہو رہا ہوتا ہے. یعنی کہ آپ کی باڈی کے اندر ایک کلینزنگ چل رہی ہوتی ہے.
اللہ تعالیٰ نے کہا کہ یہ لوگ کریں گے تو ایسے نہیں, مہینہ ایک رکھ دیتے ہیں جس میں زبردستی ان کی کچھ کلینزنگ,
اور اگر نہیں رکھیں گے تو 60 روزے بھی رکھیں گے تاکہ نہ چھوڑے
مزید کلینزنگ.
یہ بھی میں نے حدیث پڑھی سی بخاری کی, جس میں آپ نے فرمایا صلی اللہ علیہ وسلم کہ اگر تم گروپ میں بیٹھے ہو نا تو 2 کھجوریں ایک ساتھ مت اٹھاؤ. صحیح بخاری کا اتھینٹک حدیث ہے. 2 کھجوریں ایک ساتھ مت اٹھاؤ جب تک تم ساتھ سے پرمیشن نہ لے لو. یعنی سلو ایٹنگ کرو, ایک کھاؤ اور بعد میں دوسری کھاؤ. ہم جو ایون بچے بھی ہوتے ہیں نا, ہم کی یہ یعنی ہم ان کی تربیت ہی نہیں کرتے کہ بیٹا جب چپس کھا رہے ہو
فل کر لیتے ہیں پلیٹس پہلے,
اور چپس ہو تو وہ 2-2 چپس کٹے, 3-3 چپس کٹے. حالانکہ یہ سنت میں سے ہے کہ بیٹا ایک 1 چپس ایٹ اے ٹائم, मैं ना बड़ा तेज था, ठीक है, मैं ना ऐसे चिप्स लेके ना नीचे रखा जा रहा था, ठीक है, कुछ खा रहा हूँ कुछ नीचे रखता हूँ, जब खत्म हो गया ना चले गए तो मैंने भी पेट लिया।
क्या बात है, ये तो टेक्निकल बात होगी,
याद सीख लिया, बहुत सारे लोगों ने,
बड़े लोगों ने सीख।
वसीम भाई एक बात बताएं, एक बंदा कहता है कि वसीम भाई ठीक है मैं मोटिवेटेड फील कर रहा हूँ, बट मुझे डर है कि मैं कहीं इतना ज़्यादा ना बढ़ जाऊँ इसमें कि मैं अपने ब्रेन को या अपनी हेल्थ को डैमेज करना शुरू कर दूँ, ठीक है। सो अगर मुझे आप बताएं कि मैं कितने मील्स पर डे पे आ जाऊं, क्या वन मील हेल्दी है, नंबर टू कितनी स्लीप, जो आपने चार चीज़ें बताएं उसका ज़रा बेयर मिनिमम बताएं।
देखिए 6 आवर्स की स्लीप होनी चाहिए और वो भी रात की, कि रात को 10 बजे 9 बजे सो जाए और 2 बजे तक आप बीच में अगर जाग भी जाते हैं, ठीक है, तहज्जुद के लिए उठते हैं, वो सबके ऊपर फ़र्ज नहीं है, लेकिन अगर आप बेहतर समझते हैं तो मतलब उसमें बहुत सारे फ़ायदे हैं।
इसी तरह बैड बात ऐड करूँगा, हमारे शेख हमें कहते हैं और वो बड़े एक्सपर्ट हैं, कहते हैं सक्सेसफुल पीपल जो हाईली सक्सेसफुल एंड प्रोडक्टिव होते हैं, दे वर्क फ्रॉम 2 AM to 2 PM बस।
क्या बात,
उनका जो वर्क स्केड्यूल होता है ना, इट्स यानी जो एक्टिविटी स्केड्यूल है उनका,
अल्लाह,
इट्स फ्रॉम 2 AM till 2 PM, 2 बजे उठे, अच्छा वो सोते कब हैं फिर, यानी क्योंकि इस्लाम में ना रातें पहले आती दिन से, जो बंदा अपनी रातें मुनज़म कर लेते हैं वो अपने दिन मुनज़म कर लेता है, और वो रात जल्दी सो गए, ईशा के फ़ौरन बाद सो गए और 2 बजे उठ गए, 2 बजे उठने के बाद तहज्जुद, अपना सारा कुरान जो भी करना, मेडिटेशन, मोटिवेशनल टेक्स्ट कुरान से पढ़ा, फजर पढ़ के काम शुरू, और जब फजर से काम शुरू किया तो बाय 2 PM दे आर डन।
कितना कोई प्रोडक्टिव डे होगा उनका, चेक करें कि जब तक अगले जागेंगे वो आधे से ज्यादा काम कर भी चुके,
सारा काम फिनिश करके घर आए, कैलुला किया और खाना खाया, और लंच के बाद अराउंड 3 PM के बाद 3 till रात ईशा ग्रॉसरी, फैमिली, बच्चों के साथ टाइम, पार्क में वॉक, एवरीथिंग इज देयर।
ब्रो एक्चुअली ना अब देखो ना, ये बड़ा आइडियल सिचुएशन आपने बताई ना, लेकिन जनरली अगर आप देखें ना हमारी जो इन्वायरमेंट है, आपने ज़ाहिर बात है जो काम करना है वो अकेले अपने साथ नहीं ना काम करना, आपने सप्लायर से मिलना है, आपने क्लाइंट से मिलना है,
अपनी बात
नहीं सुन, नहीं
नहीं नहीं 2 बजे कौन सा इन्वेस्टर जागा होगा,
नहीं नहीं सीरियसली
2 बजे कौन प्लॉट लेने,
नहीं सीरियसली देन व्हाट
ब्रो, हम भी सीरियसली कह रहे हैं कि आप आज 2 बजे
ब्रो, आप हमारी सिचुएशन
में मैं कह रहा हूं, बताइए क्या, मैं आप ना करें 2 से 2, आप करें फजर से ईशा।
डॉक्टर्स देख लें, क्या डॉक्टर्स शाम को नहीं आते, आते हैं 5 to 7 या 5 to 9 जो भी उनकी शिफ्ट होती है, तो देर आर पेशेंट्स,
हम बताएं करें इन द इवनिंग, हम फजर से ईशा कर लें, यानी हम, मैं कह रहा हूं ये तो सुपर ए गेमर्स है ना,
मैं बच्चों को पिक करता हूं ना सुबह उस, और फिर मेरा रात को 9 बजे के बाद, 9:30 बजे के बाद मेरा जागता रहना इम्पॉसिबल है, वो हो ही नहीं सकता, आपको मतलब रेस्ट लेना है, क्योंकि
फजर से ईशा अपना स्केड्यूल रखें, ईशा के बाद हो जाए इंशाल्लाह
बेस्ट। इसमें ना
आपने ये स्लीप की बात की कि पहले स्लीप अपना कम से कम इतना करें,
और दिन के टाइम भी सोने को प्रैक्टिस करें कि बेशक 1 घंटे का एक नैप वो आप लें, उससे इंशाल्लाह काफी बेहतरी होगी।
वो जब बीबी पॉडकास्ट शुरू से पहले रिसर्च शेयर कर रहे थे जो ग्रीक थी वो,
हाँ बिल्कुल, कि उसमें ग्रीस में ये देखा गया कि कुछ अरसे के लिए, ये डॉक्टर मैथ्यू वॉकर हैं, उन्होंने 20 साल स्लीप के ऊपर रिसर्च की है, आप सर्च कर सकते हैं उनको, तो उन्होंने बताया कि किस तरह से कुछ अरसे के लिए ना एक स्टडी की गई कि ये जो कैलुला था दोपहर के टाइम सोना, इसको ख़त्म किया गया, और फिर देखा गया कि इसके हेल्थ के ऊपर क्या इम्पैक्ट है, तो देखा गया कि उनमें दिल की बीमारियां बढ़ गई। तो ये जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की लाइफ से साबित है कैलुला, इसको अगर हम प्रैक्टिस करेंगे तो हमारी जो है बहुत सारी चीज़ें ठीक हो जाएंगी। और ये जो हम इंसुलिन रेजिस्टेंस की बात करते हैं, इसके सिर्फ डाइट के साथ लिंक नहीं है, अगर आप स्लीप डिप्राइव हैं तो भी आपके इंसुलिन लेवल्स बढ़ेंगे। एक और स्टडी उन्होंने शेयर की कि कुछ लोगों को स्लीप डिप्राइव रखा गया फॉर 6 मंथ्स, उसके बाद जब उनका HbA1c रिपीट कराया गया तो जितने भी नॉर्मल थे वो सब प्री डायबिटिक हो चुके थे या डायबिटिक हो चुके थे, यानी कि ये जो बेजरर सी, आप जो बिल्कुल आंख बंद करके सोए हुए हो, इसके अंदर बहुत सारी चीज़ें हो रही हैं। एक और चीज़ है लिम्फैटिक सिस्टम का, ये भी पता चला है, जब मैं मेडिकल स्कूल में था हमें इन चीज़ों का नहीं था पता, ये अभी दरियाफ्त हुई हैं ये चीज़ें, कि लिम्फैटिक सिस्टम जब आप गहरी नींद सोए होते हो उस दौरान ये एक्टिवेट होता है और ये आपके ब्रेन को साफ कर रहा होता है। जितनी आपकी गहरी नींद है उतनी, मैं क्वांटिटी की बात नहीं कर रहा हूँ, क्वालिटी की बात कर रहा हूँ, जितनी आपकी गहरी नींद है उतनी ये ग्लिम्फैटिक सिस्टम एक्टिवेट होगा और ये दिमाग को साफ करेगा। इसी तरह से हिप्पोकैम्पस में, यानी कि अगर आप अच्छी नींद ले रहे हो तो आपका हाफजा भी बेहतर होगा और जो नई सी चीज़ आप सीखना चाहते हो वो भी आप बेहतर तरीके से सीख सकोगे। दोनों के लिए नींद की क्वालिटी बड़ी मैटर करती है। उस दिन एक हाफिज़ कुरान आए, उनको जब मैंने ये डॉक्टर मैथ्यू अगर के सारा बताया ना तो कहते हैं कि मैं इसको रिलेट कर सकता हूँ। जैसे ही मैं जब मैं हिफ्स कर रहा था, जब मैं सबक पढ़ता था और फजर के बाद जब मैं उठता था और मैं उसको दोबारा से रिकॉल करता था, उसको दोबारा से मैं उसका कि वो पक्का हो जाए मेरा वो सबक, तो जो फजर के बाद मैं याद करता था वो मुझे नींद के बाद नहीं, कि जब सो के मैं उठता था तो मेरी वो याददाश्त सबसे अच्छी होती थी, मुझे मेमोराइज करने में ज़्यादा मुश्किल नहीं होती थी। तो ये जो नींद है ना, اور پھر نیند بھی ایسی کہ جس میں ڈسٹربنس نہ ہو. رات اللہ نے اسی لیے بنائی ہے نا کہ اس میں آپ کو وہ اندھیرا بھی مل گیا, میلاٹونن, وہ ساری کی ساری چیزیں, ساری پیسز کی بھی سائنس, اسی طرح سے خاموشی مل گئی, تنہائی مل گئی, ٹھیک ہے نا, کافی چیزیں. تو اس کو آپ پراپر طریقے سے یوٹیلائز کریں, اور خیر الامور اوسطھا, بہترین کام وہ ہیں جو میانہ روی کے ساتھ کیے جائیں. تو ایک بیلنس ہے جی, جب آپ بیلنس سے آؤٹ ہوتے ہو تو آپ کی باڈی چیخیں مارنا شروع کر دیتی ہے, بیماریوں کی شکل میں انگزائٹی, ڈپریشن کتنا کامن ہو گیا.
سلیپ ہو گئی, اب سلیپ کے بعد جو آپ نے کہا ایکسرسائز,
ایکسرسائز
ہاؤ امپورٹنٹ از اٹ فار ا بیر بیر منیمم.
اس دن میں ایک پوڈ کاسٹ سن رہا تھا, مجھے اتنا مزہ آیا نا کہ اب لوگ کیا کر رہے ہیں, لوگ دیکھ رہے ہیں کہ لوگ آرام پسند ہیں, یہ آدھا گھنٹہ نہیں نکال سکتے. تو وہ ڈاکٹر صاحب نے بڑی زبردست بات کی, انہوں نے کہا کہ آپ ایسے کریں, آپ اس چیز کو جو ہے نا اس کے اوپر ذرا کام کریں کہ ایک منٹ کے اسکواٹس اٹھک بیٹھک, ایک منٹ کے پش اپس, اور ایک منٹ کے جمپنگ جیکس, یہ تین منٹ آپ نے پورے دن میں نکال لیں. یہ منہ سے بولنا بڑا آسان ہے, جب آپ اس کو پریکٹس کرنا شروع کریں گے نا, اب وہ کروانا کیا چاہ رہا ہے, وہ آپ کی بیسک اسٹرینتھ اور اسٹیمنا بلڈ کروا رہے ہیں. جب آپ اس کا مزہ چکھ لو گے, پھر آپ آہستہ آہستہ
لت لگ گئی تو
لت لگ گئی تو وہ آپ اور میں بہتر جاتے ہیں جی. کہ ابھی ہوپ مالیکیول کی بات کر رہے تھے ہم, کہ جب مسلس کانٹریکٹ ہوتے ہیں, آج یہ جب میں نے پڑھا مجھے بڑی ہنسی بھی آئی کہ جب ہم اکثر باڈی بلڈنگ میں جب ہم ایکسرسائز کے بعد مسلس کو کانٹریکٹ کر رہے تھے تو ہمیں اتنا اچھا کیوں لگتا تھا. ہوپ مالیکیول کے نام سے ایک چیز دریافت ہوئی ہے کہ جو ریلیز ہوتی ہے مسل کانٹریکٹ کرتے ہوئے, کہ جو آپ کی جس کے افیکٹس ہیں ڈپریشن کو بھی ٹریٹ کرتی ہے اور اینٹی انگزائٹی افیکٹس ہیں اس کی طرح, اور آپ کے اسٹریس لیولز بھی نیچے لے کے آتی ہے.
کے اندر سٹپ کرتے ہیں ڈپریشن ویسے ہی نیچے چلا جاتا ہے, اور ایپک لیول پہ تب جاتا ہے جب ہم ڈمبلز کو اپنے سامنے دیکھتے ہیں. اٹ ریلی سوٹس یو یار,
یعنی جو تعلق ہمارا قرآن سے ہے وہ آپ کا ڈمبلز کے ساتھ
ہے.
آپ کہہ رہے کبھی مومنٹ بہتر ہے ضعیف مومنٹ,
اس لیے آپ ان شاء اللہ میرے ساتھ یا میری پارٹی کے.
ہماری یہ ننی منی باڈی بلڈنگ کی محبت زندہ رہے,
نہ کریں ایون ہم بھی یار جب ہم بیڈمنٹن کھیل کے فری ہوتے ہیں یار, جو انڈورفنز ریلیز ہوتے ہیں جو آپ کو ایک نروانا اچیو ہوتا ہے, اینڈ یو نو واٹ آفٹر دیٹ جب شاور, یا سبحان اللہ برو, وہ قرآن پڑھ کے تو ملتا ہی ملتا ہے. اور یعنی یہ چیز نا بڑی ایک بیلنس کا جیسے نام ہے, تو ایکسرسائز از امپورٹنٹ, ایٹ
لیسٹ کسی بھی فارم کی فزیکل ایکٹیویٹی جو آپ کو سوٹ کرتی ہے وہ آپ کے لیے بہتر. ہمارے لیے وہ جم ہے, کیونکہ اس کے مقابلے میں مطلب ہمارے لیے کوئی چیز نہیں آ
سکتی ہو سکتی ہے,
چاہے وہ برسک واک بھی ہے نا 15-20 منٹس کے ڈیلی بیسس پہ آپ وہ کر لیں,
وہ بھی کریں. لیکن مسل کی ٹریننگ کی جو میں بات کر رہا ہوں نا, کہ فل رینج آف موشن پہ ایکسرسائز کرنا, جتنے مسلز اللہ نے آپ کو دیے ہیں ان کو پراپر طریقے سے فل رینج آف موشن پہ یوز کرنا, تاکہ فروزن شولڈر نہ ہو, بیک ایک نہ ہو, نی آسٹیوآرتھرائٹس کا مسئلہ نہ ہو. نی آسٹیوآرتھرائٹس جو ہے کہ جو گھٹنوں کا اتنا کام, نی ریپلیسمنٹ چل رہی ہیں, کتنی سرجریز ہو رہی ہیں اس کی, اس کی وجہ کیا ہے, ایک تو لوگ اسٹرینتھ ٹریننگ نہیں کرتے, تو سارا کا سارا لوڈ شفٹ ہو جاتا ہے جوائنٹس کے اوپر, مسلز وہ زور پکڑتے نہیں ہیں. تو اس لیے خالی واک جو ہے نا بہت بہت اچھی ایکسرسائز ہے, لیکن اس کے ساتھ ساتھ
مسل بلڈنگ,
کہ آپ کم از کم اپنا ویٹ تو خود کو تو اٹھا سکو نا. تو یہ سارا کا سارا ان چیزوں کے اوپر ہم کام کریں, اور تھوڑا سا ایک آدھا گھنٹہ آپ نے نکالنا ہے, اور اپنا فرینڈ سرکل ایسا رکھیں کہ جو ایکسرسائز کرنے والا ہو, جو فٹنس کو پروموٹ کرتا ہو.
اور الحمدللہ وسیم بھائی, میں سمجھتا ہوں کہ جب آپ جم جاتے ہیں نا برو, آپ کا کوئی ایسا مسل نہیں ہے جو ہٹ نہیں کرتا. آپ نے ڈیز رکھے ہوتے ہیں, ایچ اینڈ ایوری سنگل مسل از بینگ ہٹ, چاہے وہ شولڈرز ہیں.
میں نا اس سے تھوڑا سا ڈس ایگری کروں گا, دیر آر ڈفرنٹ, سوئمنگ آپ دیکھ لیں ٹھیک ہے, آپ بہت ساری یعنی ٹینس, ٹیبل ٹینس خیر نہیں, آپ بیڈمنٹن دیکھ لیں, آپ کی پوری باڈی کی موومنٹ ایٹ لیسٹ ہو رہی ہے, شاید کوئی پرٹیکولر مسل انوالو, یعنی بیسکلی کارڈیو کرنا ہے آپ نے. اب ہر بندہ شاید سسٹرز بھی دیکھ رہی ہیں, برادرز بھی دیکھ رہے ہیں, اب وہ جم میں ایک تو
میوزک, آپ نے بول دیا نا کہ دیکھیں انوائرمنٹ کبھی بھی آپ کے لیے جو حالات ہوئے نا وہ مکمل سوٹیبل ہو ہی نہیں سکتا بالکل نا. تو ایک صاحب تھے ان کی, تو مجھے کال آئی تو میں نے ان کو انکریج کیا, وہ بہت زیادہ انگزائٹی میں تھے, کہ میں نے کہا اپنے اس کمرے سے نکلے باہر, آپ ایک کمرے تک محدود ہو گئے ہیں. نہیں, وہ پاس والے جم میں جو ہے وہ مستورات آتی ہیں. میں نے کہا کہ آپ کوشش کریں کہ آپ سر بے شک نیچے رکھیں, اپنی نگاہ کو نیچے رکھیں, اس وقت آپ کی ہیلتھ اس جگہ پہ ہے کیونکہ وہ سوسائڈل ہوئے ہوئے تھے.
اللہ اکبر.
تو میں نے ان کو کہا کہ اس وقت آپ کو پرفیکٹ کہیں پہ بھی نہیں ملے گا, ایٹ لیسٹ جا کے وہ ایکسرسائز کر لیں, تھوڑا سوشلائز کریں, لوگوں کے ساتھ ملیں. آپ اس وقت بالکل اکیلے بیٹھے ہوئے اور آپ, اور شیطان ہماری رگوں میں خون کی طرح دوڑتا ہے, وہ وسوسہ دے رہا ہے, اور اس نے آپ کو, اس کی سب سے بڑی کامیابی کیا ہے اللہ کی رحمت سے نا امید کرنا. اگر آپ کو سوسائڈل تھاٹس آ رہے ہیں تو اس کا مطلب ہے کہ وہ کامیاب ہوتا نظر آ رہا ہے, اس کی سب سے بڑی کامیابی ہے یہی. تو उसको मैंने यही कहा कि आप निकलें किसी ना किसी तरीके से. तो उसमें मेरा मकसद क्या था कि एक दफ़ा ये बाहर निकल आए, ज़रा रूटीन में आ जाए, फिर होम बेस्ड वर्कआउट करें. कोविड में तो हमने इतना ऑनलाइन ट्रेनिंग में होम बेस्ड वर्कआउट को प्रमोट किया है और इतना ज़्यादा लोगों तक पहुँचा है. लेकिन उसमें यही है कि स्टार्ट में जिम को इसलिए भी मैं रिकमेंड करता हूँ कि एक इन्वायरमेंट होता है, तीन चार लोग हैं. अभी हमारा इंशाल्लाह I8 में जो जिम ओपन हो रहा है उसमें हमने 24/7 लेडीज़ के लिए अलहदा जिम,
जबरदस्त,
कोई मेल ट्रेसपासिंग नहीं. क्योंकि आपका दिल करता है कि ये सारी चीज़ें हों बट आपको रोक दिया जाता है. जाहिर सी बात है ना, क्योंकि वो आपने फिर अपना कारोबार भी देखना होता है, क्लाइंटेल भी देखनी होती है. तो इस दफ़ा हमने जगह हमारे पास ज़्यादा थी तो हमने एक 1200 स्क्वायर फीट अलहदा कर दिया. क्योंकि ये मैं देख रहा था कि वो सारी वर्किंग वुमेन जो नहीं प्रेफर करती ऐसे जिमों में जाना कि जहाँ पे
मतलब ये वुमेन ओनली जिम बना रहे हैं, मतलब मेन का है
एक जिम बिल्कुल साइड पे अलहदा होगा, वो अलहदा है वो मर्दों के लिए. फीमेल जिम जो है ना वो बिल्कुल 1200 स्क्वायर फीट पे अलहदा जिम होगा, उसकी एंट्रेंस भी अलहदा होगा. और इसी चीज़ के ऊपर
कोई मिसाल कायम करें इस चीज़ की कि एक ऐसा जिम एनवायरनमेंट बनाए जहाँ म्यूजिक भी नहीं है, खवातीन का अपना सिस्टम.
अच्छा,
है
म्यूजिक के ऊपर मैं बात कर लूँ क्योंकि वो आजकल जो है ना उसका बहुत ज़्यादा हमें ना लोगों की तरफ से एक रेजिस्टेंस आ रही होती है. तो उसमें मतलब यही है कि लेकिन अब तो ये बेहतर हो गया है कि लोग
हेडफोन्स
अपने उसमें कर लेते हैं ना. तो हम वही कहते हैं कि जो भी, क्योंकि हम किसी को फोर्स नहीं कर सकते, लेकिन एटलीस्ट ये है कि अब लोग ज़्यादा जो है वो खुद ही मतलब उन्होंने अब कोई लेक्चर सुन रहा है.
एग्जैक्टली मैं भी ये कहना चाहता हूँ कि हमें जो भी जिम में लोग आ रहे हैं आप अपनी अपनी डिवाइसेस साथ लें, आपने जो लगाना लगाएं, लेकिन एक पूरा एनवायरनमेंट जो है वो एक खास साइड का ना बनाएं, क्योंकि बहुत सारे लोग हैं जो शायद ना करना चाह रहे हों.
बिल्कुल ऐसे ही है, लेकिन इसमें यही है कि ये जो अपने अपना जो है हैंड्स फ्री,
बिल्कुल
अपने अपने सुनो. किसी ने अगर लेक्चर सुनना है, कुरान सुनना है, ताकि वो बाकी लोग डिस्टर्ब ना हो ना.
Exactly. तो हमारे यहाँ तो कल्चर भी है ना कि इतना वो ब्लास्टिंग लगाया होता है ना कि आप अपने पार्टनर से बात भी नहीं कर सकते.
नॉइज़ पोल्यूशन बहुत ज़्यादा है,
लाउड, यू नो.
और दूसरी बात ये, मैं एक कोट पढ़ा था यार सुभान अल्लाह, जिसमें वो था कि इट इज़ अ शेम फॉर अ मैन टू ग्रो ओल्ड विदाउट नोइंग व्हाट हिज बॉडी इज केपेबल ऑफ.
अल्लाह अकबर, वाह.
यानी एक इंसान बूढ़ा हो जाए और पता ना चले मेरी बॉडी किस चीज़ के कैपेबल थी और मैंने आज तक अपने फुल पोटेंशियल को अचीव ही नहीं. ये ऐब है, वल्लाह ऐब है.
जिम से रिलेटेड एक चीज़, मैंने एक पोस्ट देखी थी कि एक बंदे ने डंबल्स पकड़े हुए और उसके नीचे लिखा हुआ था कि बहुत सारे लोग ये फीलिंग लिए बगैर इस दुनिया से चले जाएंगे. कितनी अफसोस की
सही बात है. आई कैन रिलेट टू दिस.
ठीक है, तो अब मैं जब देख रहा था ना कि मतलब ये कि जब आप एक्सरसाइज कर रहे होते हो, अपने आप को चैलेंज कर रहे होते हो और फिर जब आप वो कर लेते हो, आपका वर्कआउट कम्प्लीट हो गया, एक आपको एक एहसास होता है अचीवमेंट का कि यार मैंने कुछ किया. और डेली बेसिस पे तो एक बड़ा ना
मैं ये समझता हूँ मेरी पर्सनालिटी में ना जिम ने बड़ा रोल प्ले किया है इन दिस रिगार्ड. मिसाल के तौर पे आप कोई भी जब एक्सरसाइज करते हैं, आपको पता है कि मैंने आज फॉर एग्जांपल इफ़ आई हैव अ लेग्स डे, मैं प्रॉपर उसके लिए प्लान करता हूँ. यानी यार आज लेग्स डे है, यार इतना वेट उठाना है. मैं ये समझता हूँ कि जिम जो है ना आपको डिसिप्लिन भी सिखाता है कि यार आपने जो अपने गोल्स अचीव करना है ना उसके बगैर आपने जाना नहीं. और आप देखेंगे जब आप वो रेप्स कर लेते हैं, अपनी फुल एक्सरसाइज कर लेते हैं, वट एवर यू हैव प्लान्ड, फिर जब आप बाहर जा रहे होते हैं यू आर हैप्पी. और मैं ये समझता हूँ कि आपकी जो टेंशन है, जो एंग्जाइटी है, इस किस्म के जो सारे गुस्सा वगैरह ना वो ड्रेन आउट हो जाता है जब आप जिम जाते हो और जब वापस आ रहे होते हो.
और मैं इसमें एक चीज़ ऐड भी करूँगा कि मैंने भी काफ़ी से जिम किया है, लेकिन मैंने जो कॉन्फिडेंस बिल्डिंग म्यूचुअल स्पोर्ट्स में देखी है ना, मैं आपको सही बताऊँ, अपनी हर बंदे की पर्सनल नेचर है कि जिसमें फॉर एग्जांपल डिटर्मिनेशन जितनी इंटरेक्टिव स्पोर्ट्स में बढ़ती है ना कि यार मैं हार रहा हूँ, मैंने वापस पॉइंट्स लेने हैं, मैंने एंड आई कैन डू इट. यानी
ब्रो इन जिम यू आर द ओनली ओपोनेंट, यानी आप अपने आप को जो है ना देख रहे हो.
आपकी दोनों की बातें ठीक है. इट डिपेंड्स कि आप देखो पहले से प्लान करते हो, द सेम प्लानिंग इज गोइंग ऑन हियर बट डिफरेंट तरीके से.
खैर
डाइवर्सिटी है जी हर इंसान की अपनी बेहतरी.
जैसे बॉडी में आप बता रहे थे कुछ बॉडीज जो है वो हार्ड गेनर है, लो गेनर,
बिल्कुल डिफरेंट. तो हर इंसान डिफरेंट
है, बिल्कुल. सम पीपल लव टू यानी अकेले अपना जिम करना.
ब्रो वहां पे भी कंपटीशन होता है,
वो अपने नफ्स के साथ है.
नहीं वहां भी कंपटीशन होता है ब्रो जिम में. आपको पता है वो यानी दूसरे भी तो बॉडी बिल्डर्स हैं, वो भी तो उठा रहे हैं, दोस्त है बाद में, तो आप कंपटीशन तो चल रहा होता है.
चले उसमें शामिल कर लेते हैं, ये एक पॉइंट इनका ऐड हो गया. ठीक है नाजरीन, इसी पॉइंट पे हम वक्फा नहीं लेंगे, इंशाल्लाह आगे बढ़ते हैं इंशाल्लाह अपनी बात पे. सो स्लीप हमने कहा, जिम की बात की, डाइट की भी बात की, चौथी चीज़ आपने कहा स्ट्रेस.
स्ट्रेस मैनेजमेंट के लिए तो कुरान तर्जुमे से पढ़े. अक्सर एंग्जाइटी के पेशेंट मेरे पास आते हैं तो कहते हैं मुझे डर लगने लगा है, मुझे मौत से डर लग रहा है. تو میں ان کو کہتا ہوں کہ قرآن پاک کی آیت ہے جس کا ترجمہ ہے کہ یہ وہ کتاب ہے جس میں کوئی شک نہیں اور اس میں ڈرنے والوں کے لیے ہدایت ہے. تو اب انگزائٹی نے ڈرا دیا, اب ڈرانے کو ڈائریکشن دینی ہے. چھوٹے خوف کو بڑا خوف ختم کرتا ہے, اور سب سے بڑا خوف کیا ہے کہ اللہ ناراض نہ ہو جائے. اور جیسے جیسے آپ اسی کو ڈائریکشن دینی ہوتی ہے. غافلوں کے لیے تو کچھ ہے ہی نہیں, جن کے دلوں پہ جو ہے مہر لگ چکی ہے ان کے لیے تو کچھ بھی نہیں, ان کو کیا ملے گا. لیکن جو ڈر گیا ہے نا, جس کو ڈر لگتا ہے, جس کے اندر احساس ہے, انگزائٹی اپنے اس پریشانی کو چینلائز کرنے کا نام ہے کہ اس کو جب آپ چینلائز کر لیتے ہو تو آپ بہت کچھ سیکھتے ہو اس بیماری سے. یعنی کہ موت کا ڈر, رسول اللہ صلی اللہ علیہ وسلم کی حدیث ہے کہ کثرت سے موت کو یاد کرو, تو ویسے یاد نہیں ہوتی تو پھر بیماری کی شکل میں اللہ یاد کروا دیتا ہے. اور موت تو جو ہے نا زندگی کی حفاظت کرتی ہے. وقت سے پہلے تو موت آ ہی نہیں سکتی, وقت کے بعد زندگی ٹھہر نہیں سکتی. تو جس چیز کو ہم بدل نہیں سکتے اس کے بارے میں سوچ سوچ کے ہم اپنی حالت کو کیوں اتنا بدل دیتے ہیں. تو بیسٹ ٹائم ہے عبادت کا, قرآن پڑھنے کا, کیونکہ آپ کو ایک ایک آیت جا کے ہٹ کرے گی آپ کو, وہ آپ کے دل تک جائے گی. وہ راحت جو تمہیں سلا رہی ہے اس سے وہ تکلیف بہتر ہے جو تمہیں جگا رہی ہے. یہ حقیقت ایسی ہے. اور جیسی ہی انگزائٹی کو آپ چینلائز کر لیتے ہو, ہیلپ لو, سائیکالوجسٹ کے پاس جاؤ, لیکن ساتھ ساتھ آپ کے پاس ایک بک آف گائیڈنس ہے, بہترین آپ کے سامنے ہے سب کچھ, پڑھنا شروع کرو. اور یہ وہ کتاب ہے جس میں آپ کا ذکر ہے.
اچھا, ویسے ہی جب بندہ بیمار ہو جاتا ہے نا تو اللہ کے قریب ہو جاتا ہے. یعنی جو بندہ پریشان ہوتا ہے اور مصیبت میں ہوتا ہے, بیماری میں ہوتا ہے, تو اللہ تب یاد آتے ہیں. اور میں سمجھتا ہوں کہ دیکھیں اس میں بھی اس پارٹ آف دا وزڈم کہ اللہ تعالیٰ نا بندے سے محبت اتنی کرتے ہیں کہ بندہ ویسے ہی جب سیدھے راستے پہ نہیں آ رہا ہوتا تو ہی افلکٹس دیٹ پرسن ود ڈیزیز اور سکنس اور یہ وہ ساری چیزیں آ جاتی ہیں
واپس لانے کے لیے. وَلَنُذِيقَنَّهُم مِّنَ الْعَذَابِ الْأَدْنَى
دُونَ الْعَذَابِ الْأَكْبَرِ لَعَلَّهُمْ يَرْجِعُونَ.
ہی وجہ لعلهم يرجعون جو ہے نا, اصل مقصد یہ. اور یہ جو ایون موت کا خوف ہے نا, اگر تو یہ انسان کو لیزی اور پیرالائز اور لیتھارجک کر رہا ہے تو پھر یہ نیگیٹو اس میں جا رہا ہے. لیکن اگر یہ آپ کو انرجی دے اور موٹیویٹ کرے ٹو ورک فار دا ہیئر آفٹر تو یہ کتنی خوبصورت بات ہے. تو آئی تھنک موت کا خوف بالکل انسان کو بٹھانا دے کہ مجھے تو موت سے ڈر لگتا ہے اور سارا, رادر دس ایموشن شوڈ ایکٹیویٹ یو ٹو ورک ہارڈر اینڈ ہارڈر فار یور آخر اینچل. اور یہ بڑی پازیٹیو انرجی میں کنورٹ کر سکتا ہے.
موت کے اوپر نا حضرت نے ایک چیز لکھی کہ پیر پیغمبر ولی درویش مردان خدا موت کی وادی سے گزرے ہیں بتسلیم و رضا. موت کیا ہے؟ حق سے بندے کو ملانے کا سبب, موت سے ڈرتے نہیں جو جاگتے ہیں نیم شب. روزے اول سے رہا یہ زندگی کا سلسلہ, موت کیا ہے؟ زندگی کا آخری ایک مرحلہ. لکھنے والے نے لکھا ہستی کی قسمت میں زوال, ہاں مگر باقی رہے گی ذات رب ذوالجلال. تو اللہ کے علاوہ سب, تو یہ تو ہمیں تو یہ چیز پہلے ہی بتا دی گئی ہے,
کلو من علی افان ہو یبقا وجہ ربک ذو الجلال
والاکرام. تو یہ تو یہی ہے کہ ہم نے اپنی ان پریشانیوں, وہ پریشانیاں ہماری غلط فہمیاں ہوتی ہیں, ہم نے ان کو ریڈ کرنا ہے, ان کو سمجھنا ہے, اور اسی کے اندر ہمارے لیے پورا کا پورا راستہ موجود ہوتا ہے. حال کو نہیں دیکھنا, خیال کو دیکھنا ہے, اللہ کی رحمت سے پر امید رہنا ہے, وہ راستے بنا دیتا ہے.
اچھا, اسی میں یہ بتائیں, ایک کنفیوژن مجھے بھی کبھی بھی ہوتی ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نا تین تین مہینے تک اسودان پانی اور کھجور پہ گزارا کرتے تھے, لیکن جب ہم پڑھتے ہیں کہ ڈیٹ ہے اس میں شوگر کافی زیادہ ہوتی ہے, تو اگر آپ روزانہ شوگر یعنی ڈیٹس لے رہے ہو اور وہ چیز, تو واٹ ہاؤ ڈو یو بیلنس بٹوین دا ٹو, اور کیسے آپ
دیکھیں وہ جو ایک پرانا وقت جو تھا نا اس میں تو بہت زیادہ مشکلات تھی. ٹیسٹ تو ہے ہی تب کہ جب آپ کے پاس سب کچھ موجود ہے, اب آپ کیسے چل رہے ہیں. اسی میں تو بیلنس کرنا ہے. جب ایک چیز کی آپ کے پاس اویلیبلٹی ہی نہیں ہے, ٹھیک ہے, اور آپ لوگ سب کو یہی بتا رہے ہیں کہ کم خوراک سے زیادہ مشقت کی جا سکتی ہے. آج کے دور میں چونکہ اتنا کچھ بدل چکا ہے, آپ دیکھ لیں پروسیسڈ فوڈ ہے, سارا کچھ ہے, تو یہ جو ریسرچ ہے نا, جو سائنس ہے, یہ بھی اللہ کی بنائی ہوئی ہے. تو اس کا مقصد بھی لوگوں کی زندگی میں آسانی لے کے آنا ہے. اگر تو ہم اسی پیٹرن پہ چلیں اور ہم کم کھائیں اور ایکسرسائز زیادہ کریں, تو ہمیں زیادہ کوئی ڈائٹ کی اور ان ڈائٹ پلانس کی ضرورت نہیں ہے. یاد رہے کہ ہم وہ جنریشن ہے جو چھوٹی عمر سے پروسیسڈ فوڈ کھاتے آ رہے ہیں. تو ہم نے اپنی باڈی کو اتنا کنٹیمنیٹ کر دیا ہے کہ اس کو ابھی ڈیٹاکسیفائی کرنے کے لیے ہمیں رائٹ اسٹیپس لینے ہوں گے. پرانے وقتوں میں آپ دیکھیں نا کہ کوئی اس طرح کی مطلب
پروسیس
فوڈ نہیں تھا, کچھ بھی نہیں تھا,
بلکہ کھانے کو ہی بہت کم تھا. تو
بالکل, بلکہ ابھی تو یہ میں ایک اور اسٹڈی دیکھ رہا تھا کہ جب ماں جب ابھی بچہ پیٹ میں ہے اور ماں غلط چیزیں کھا رہی ہے تو وہ سارا کا سارا بچے تک جا رہا ہے. تو یعنی کہ وہ مسکین بےچارہ معصوم جو ابھی تک دنیا میں آیا ہی نہیں ہے, وہ پہلے اس کے خون میں جو ہے ہائپر انسولینیمیا, انسولین لیول زیادہ ہیں, تو وہ
کھا کے سونا یہ زہر ہے.
دیکھیں اور پھر کیا کھا کے سونا,
ہاں
مسئلہ تو نہیں کہ کھا کے سونا, لوگ کیا کھا کے فوراً سوتے ہیں. وہ جو جنک فوڈ ہے وہ آپ کو جیسے ہی آپ کی انسولین اسپائک کرتا ہے آپ فل جو ہے اس کھانے کی لذت میں جا کے آپ پھر فل آن ایسے سوتے ہو کہ پھر آپ کو سمجھ نہیں لگتی, نہ ٹائم پہ اٹھ سکتے ہو. دیکھ لیں کسی کو بولیں کہ اگر کھانا اپنا کم کر لیں فجر کے لیے اٹھتا ہے کہ نہیں اٹھتا. یہ تو میں اپنی لائف سے, میں جب آف سیزن ہوتا تھا ہمارا بلکنگ جب ہوتی تھی فجر کے لیے اٹھنا کتنا مشکل ہوتا تھا. یعنی کہ وہ مطلب وہ یہی ہوتا تھا کہ بھائی چلے اٹھ کے دیکھ لیں گے کر لیں گے, اپنے آپ کے لیے جو بندہ ایکسکیوزز دے رہا ہوتا ہے نا اپنے آپ کو خوش کرنے کے لیے. لیکن اس کے بالکل برعکس جب آپ کٹنگ کر رہے ہوتے ہو, جب آپ محدود کھا رہے ہوتے ہو, شریڈ ہو رہے ہوتے ہو, اس دوران آپ بالکل چھ گھنٹے کی نیند میں بھی چاقو چوبند ہوتے ہو. تو یہ تو ہر کوئی ریلیٹ کر سکتا ہے کہ اوور ایٹنگ. تو میں کہتا ہوں کہ یہ بلکہ میں دیکھ رہا تھا کرسچینٹی میں بھی نا یہ بہت بڑا گناہ ہے پیٹ بھر کے کھانا. تو یعنی کہ جتنے جو
مزہ ٹیکنیک بتائیں, کیونکہ میں جو آپ کا اسٹمک ہے وہ تقریباً اس سائز کا ہوتا ہے, ٹھیک ہے, ویریبل ہے ہر بندے سے بندہ. تو شوڈ بی ڈیفائن بول فار آر سیلوز, ایک پلیٹ ایسے کہ اسی کو بس کر لیں اور اسی کو
دیکھیں. تھوڑا سا پروٹین کا پورشن رکھیں. پروٹین ڈفرینٹ فارم سے آپ لے سکتے ہیں, ایگز لے لیے, تھوڑا سا گوشت لے لیا, سبزیوں کا استعمال زیادہ کر لیا بیچ میں. جو پیٹ آپ کی پھلاتی ہے نا وہ آپ کی روٹی ہے. کہ وہ روٹی جو ہے نا وہ جب آپ کا ایک بلک بننا شروع ہو جاتا ہے نا اس روٹی سے, تو پھر اس کے بغیر آپ گزارا آپ کا نہیں ہو سکتا. تو اس لیے اس روٹی کو پورشن کنٹرول, یعنی کہ ایک ڈس سائز روٹی رکھ لی. اور دوسرا یہ کہ ابھی بھوک ہے تو ہاتھ روک لیں, پہلے سے سیٹ کر لیں اپنے نا
کہ میں اتنا ہی کھاؤں گا, ڈالیں کم.
تو اسی میں آپ کا گزارا ہو جائے گا. اور یہ ساری کی ساری مائنڈ گیم ہے. جیسے جیسے آپ کی روٹین بنے گی, پوری ڈیلی ہیبٹس ہوں گی, وہی آگے بھی چلیں گی. تو اگر آپ کھا ہی زیادہ رہے ہیں تو پھر وہ اگلا کھانا بھی آپ کا ایسے ہی ہوگا, اگلا کھانا بھی ایسے ہی ہوگا.
اور اس میں دیکھا کہ انسان جتنا زیادہ کھاتا ہے نا کہ چلو میں اگلا کھانا, اس کے بعد والا کھانا کنٹرول کروں گا, دس نیور ہیپنس. جتنا زیادہ کھاتا ہے اتنا ہی اسٹمک آپ کا ایکسپینڈ کرتا ہے اور اتنی زیادہ بھوک لگتی ہے, اینڈ یو بیکم مور اینڈ مور ایڈکٹڈ ٹو اوور ایٹنگ. اینڈ سڈنلی آپ دیکھتے ہو کہ یار میرا پورشن بہت بڑھ گیا ہے. جب ہم پورشن کنٹرول کر رہے ہوتے ہیں تو پھر ہم سے ایک پورشن زیادہ کھا ہی نہیں جاتا, لیکن وین وی آر ایٹنگ اے لاٹ, وہ جو چھوٹا پورشن ہے آپ کہتے ہو. ایک زمانہ تھا جس میں, یعنی میں اپنے ٹائم پرانے ٹائم کی بات کر رہا ہوں, جس میں آئی یوز ٹو ایٹ اے مائٹی زنگر. اور آج اگر کوئی مائٹی زنگر رکھ دے میں تو مطلب میں کھا ہی نہیں پاتا, اور ہاف بھی مشکل سے کھا جاتا ہے. کہ یار یہ مائٹی زنگر میں اکیلے کھاتا تھا اور ساتھ فرائز بھی اور ساتھ ڈرنک بھی, لیکن اٹس ڈیفیکلٹ. سو آئی تھنک یہ کہ اسٹمک کو شرنک کریں, جیسے آپ نے کہا
آئس کریم آپ نے مس کر دی, اس کے بعد برگر, اس کے بعد نا آئس کریم بھی کھائی جاتی تھی. تو لیکن اس کے بعد دیکھیں گے کچھ دیر کے بعد آپ کو پھر دل کر رہا ہوتا تھا
بالکل
کچھ میٹھا ہو جائے, کچھ نمکین ہو جائے. تو اسی اس سائیکل کو تو ہم نے ختم کرنا ہے نا. اور لوگ جو سننے والے ہیں وہ آج سے ارادہ کریں جو ہے بالکل کہ بس آج سے ہم بھوک رکھ کے کھائیں گے, قدرتی کھائیں گے چیزیں, اور یہ جو باہر جو خرچے کرتے رہتے ہیں ہم. اس دن ایک ہمارے پاس ایک کلائنٹ آئے, وہ مطلب اتنا فائنینشلی اتنا وہ نہیں تھا اسٹیبل, وہ مزدور تھا. جو بھی ہم کر سکے ہم نے اس کا گروپ بنایا سارا کچھ. تو جب وہ 3 months کے بعد آیا نا تو کہتا ہے کہ میں نے ایک چیز بڑی نوٹ کی نا, اور مجھے بڑا افسوس بھی ہوا کہ میں جب ادھر آ رہا تھا تو میں سوچ رہا تھا کہ پتہ نہیں میں یہ افورڈ کر پاؤں گا نہیں کر پاؤں گا, لیکن میں ایک ہی نتیجے پہ پہنچا ہوں کہ ہم وہ قوم ہیں جو 5,000 کی دوائی کھا لیں گے, 2,000 کے انڈے نہیں کھائیں گے.
صحیح بات ہے.
ان 3 ماہ میں میں نے باہر سے کچھ بھی نہیں کھایا, گھر کے اندر ہی میں لے آتا تھا اکٹھا کر کے, اور بڑی زبردست طریقے سے سارا نظام چلا ہے. آپ دیکھ لیں نا کہ ایک وقت اگر آپ نے کھانے کا بل پے کرنا ہے وہ کتنا خرچہ ہو جاتا ہے, اسی میں اگر آپ نے گروسری کر لی, گھر میں ہی بنا لیا, پورشن آپ کا کنٹرول ہو گیا, تو خرچہ تو آپ کا کم ہو رہا ہے. اور پھر اس کے بالکل برعکس اگر میں آپ کو یہ بولوں کہ میرے پاس ایک دوائی ہے جو آپ کو بالکل فٹ کر دے گی, آپ دوڑتے دوڑتے آؤ گے اور آپ بولو گے کہ یار فوراً مجھے گولی دو, کتنے کی ہے میرے پاس نہیں ہے, چلو کسی سے مانگ کے لے آتا ہوں, لیکن مجھے وہ گولی چاہیے. تو لوگوں کے ذہنوں کے ساتھ بھی کھیلا گیا.
آج کل کے تو وسیم بڑے پڑھے لکھے لوگ جو ہے نا میڈیسنس بیچ رہے ہیں ود نو ٹیگز, ود نو برانڈز, کہ آپ کھائیں اور اس سے کیا ہوتا ہے کہ ایسے یعنی آپ کو اسٹول آپ پاس کرتے ہو اور سارا کہتے ہیں کہ یہ چربی پگھلتی ہوئی نظر آئے گی آپ کو, اینڈ ود ان ڈیز وہ پتلے ہو رہے ہیں لوگ, بٹ ان کو نہیں پتا کہ ان کی کڈنی پہ کتنا ورس افیکٹ ہو رہا ہے.
فیٹ اگر ایبزارب نہیں ہو رہا تو فیٹ سولبل وائٹمنس کیسے ایبزارب ہوں گے؟ فیٹ سولبل وائٹمنس کے لیے تو فیٹ ہونا چاہیے. اور دوسرا یہ بات سن لے سارے کے سارے کہ جو دوائی بھی آپ کا ہاضمہ افیکٹ کر رہی ہے وہ آپ کو تباہ کر.
وسیم بھائی اس حوالے سے آپ جو فیٹ برنرز جو لیتے ہیں ان کو فیٹ برنرز کہتے ہیں نا, آپ جب یہ لیتے ہیں آپ کو پتا ہے یہ آپ کی ہارٹ بیٹ جو ہے وہ تیز کر دیتا ہے. ون آف مائی فرینڈس, ویری یو نو کلوز فرینڈ, وہ کہتا ہے کہ یار اس نے بتایا نہیں نا, तो मुझे पता चला कि ही वॉज सिक फॉर क्वाइट फ्यू डेज. तो मैंने बोला तुझे हुआ क्या है, तो बाद में पता चला उसने ना फैट बर्नर्स कहीं ना कहीं से ले लिया, हालांकि वो जिमर भी था. तो कहता है कि यार जब मैं रात को सोता था ना मेरी हार्ट बीट इतनी तेज़ हो जाती थी, आई यूज़ टू थिंक कि बस मेरी आज आखिरी रात है. तो उसकी ही वॉज हॉस्पिटलाइज, आईसीयू में चला गया. तो बात ही आती है कि देख जब आप शॉर्टकट ढूंढ रहे होते हैं ना देन इट्स अ प्रॉब्लम.
अच्छा आखिरी चीज़ मैं आपसे पूछता हूँ और इस पर हम ख़त्म करते हैं इंशाल्लाह, वो ये कि ये जो अक्सर एक ये मिथ है या जो भी फिलॉसफी बनी हुई है कि जिसमें अगर आपका पेट निकल आया ना और आप एक्सरसाइज भी करते हैं मगर लोगों का पेट ख़त्म नहीं होता, कहते हैं यार हर चीज़ ख़त्म हो गई पेट वापस नहीं जा रहा. ठीक है मसल्स भी पेट के अंदर ही पीछे बने हुए फैट के और सारा एक्सरसाइज मतलब फिट है सब कुछ, तो ये क्या कभी
डाइट मेन लिमिटिंग, ऐसे लोगों की डाइट मेन लिमिटिंग फैक्टर होती है, वो कैलरीज ट्रैक नहीं कर रहे होते, वो अपने अंदाजे से समझ रहे होते हैं कि जैसे वो कम खा रहे हैं, लेकिन अगर उनकी पूरी कैलरीज आप निकालेंगे तो वो सरप्लस कैलरीज में होते हैं. ऐसा हो नहीं सकता कि आप लो कार्ब डाइट पे हो, कैलोरिक डेफिसिट में हो और आपका पेट पे से फैट बर्न ना हो रहा.
और उसमें छोड़ें क्या, रोटी छोड़ें, चावल छोड़ें,
फ्रूट्स को रिस्ट्रिक्ट करें और अपनी एक ना अगर लेट से 2500 आपकी डेली की कैलोरिक रिक्वायरमेंट है तो 2000 कैलोरीज का प्लान फॉलो करें,
जो ट्रेडिशनल हमारा स्टाइल
है, उसमें प्रोटीन फैट अपना अच्छा रखें, हेल्दी सोर्स से रखें और बाकी यह है कि कार्ब्स को रिस्ट्रिक्ट करें और कार्डियो इनकॉर्पोरेट करें, कार्डियोवैस्कुलर एक्सरसाइजेस बीच में लेके आए, ट्रेडमिल, इलेप्टिकल, साइकिलिंग, स्विमिंग, ये सारी चीज़ें ना स्ट्रेंथ ट्रेनिंग के साथ साथ तो हो जाएगा. और दूसरा शॉर्ट टर्म गोल्स ना रखें, इस्तेकामत ही करामत होती है. जब तक आप कंसिस्टेंट नहीं रहेंगे ना, लोग क्या करते हैं एक महीना कीटो करते हैं फिर एक महीना कोई दूसरी डाइट,
शादी आ रही है बस पतले हो जाएं और पतले हो
जाए
कि ये ड्रेस हमें फिट आ जाएगा, वो शादी के बाद फिर फोड़ेंगे दोबारा.
ये लाइफ लॉन्ग प्लानिंग है ब्रो, ये आपका डॉक्टरम है आपकी, जैसे आप डिसिप्लिन करते हो अपनी लाइफ को.
बिल्कुल, तो ये थे डॉक्टर वसीम अपने होस्ट साथ को इजाजत दीजिए. सो जस्ट किडिंग वसीम भाई, थैंक यू सो मच फॉर कमिंग, मे आई ब्लेस यू. डॉक्टर वसीम के नाम से आपका पेज है, यूट्यूब चैनल भी है, आपके क्लिनिक्स भी हैं, तो आपका पेज का लिंक भी डाल देंगे इंशाल्लाह डिस्क्रिप्शन में और इंशाल्लाह आपसे रब्ता रहेगा.